أعوذ بالله من الشيطان الرجيم. بسم الله الرحمن الرحيم. ولو قاتلكم الذين كفروا لولوا الأدبار ثم لا يجدون وليا ولا نصيرا. سنة الله التي قد خلت من قبل، ولن تجد لسنة الله تبديلا. وهو الذي كف أيديهم عنكم وأيديكم عنهم ببطن مكة من بعد أن أظفركم عليهم، وكان الله بما تعملون بصيرا. هم الذين كفروا وصدوكم عن المسجد الحرام والهدي معكوفا أن يبلغ محله، ولولا رجال مؤمنون ونساء مؤمنات لم تعلموهم أن تطؤوهم فتصيبكم منهم معرة بغير علم، ليدخل الله في رحمته من يشاء، لو تزيلوا لعذبنا الذين كفروا منهم عذابا أليما. إذ جعل الذين كفروا في قلوبهم الحمية حمية الجاهلية، فأنزل الله سكينته على رسوله وعلى المؤمنين وألزمهم كلمة التقوى، وكانوا أحق بها وأهلها، وكان الله بكل شيء عليما. لقد صدق الله رسوله الرؤيا بالحق، لتدخلن المسجد الحرام إن شاء الله آمنين محلقين رؤوسكم ومقصرين لا تخافون. فعلم ما لم تعلموا فجعل من دون ذلك فتحا قريبا. هو الذي أرسل رسوله بالهدى ودين الحق ليظهره على الدين كله، وكفى بالله شهيدا. محمد رسول الله، والذين معه أشداء على الكفار رحماء بينهم، تراهم ركعا سجدا يبتغون فضلا من الله ورضوانا، سيماهم في وجوههم من أثر السجود. ذلك مثلهم في التوراة، ومثلهم في الإنجيل كزرع أخرج شطأه فآزره فاستغلظ فاستوى على سوقه يعجب الزراع ليغيظ بهم الكفار. وعد الله الذين آمنوا وعملوا الصالحات منهم مغفرة وأجرا عظيما. صدق الله العظيم. یہ سورہ فتح کا آخری حصہ ہے. حدیبیہ سے واپسی پر اللہ تبارک و تعالی نے یہ سورت اتاری، اور اس سورت میں پچھلے واقعات کا جائزہ لیا گیا. جو حدیبیہ کے مقام پر جو واقعات پیش آئے تھے حضرات صحابہ کے ساتھ، ان واقعات کا جائزہ اللہ تبارک و تعالی نے لے کر اپنا علم محیط کیسا ہے وہ بتایا، اور اللہ کی حکمت کیسی ہوتی ہے وہ بتایا، طریقہ کار اللہ پاک کیسے اختیار کرتے ہیں وہ ساری چیز صحابہ کے سمجھ میں آئی. اور اللہ پاک کی عادت یہ ہے، یہ تھی صحابہ کے ساتھ میں، کہ بہت سی چیزیں واقعہ ہونے سے پہلے نہیں بتاتے تھے، واقعہ ہونے کے بعد وہ گٹھیاں کھولتے تھے، تا ताकि जब कभी जिंदगी में इस किस्म की बात आए तो एक उसका अंदाजा हो जाता है कि अल्लाह पाक के हर काम में हिकमत ही हिकमत होती है। तो उसमें अल्लाह तबारक व तआला ये फरमा रहे हैं कि हदीबिया में अगर तुमसे लड़ाई हो जाती है उनकी मक्के वालों के साथ, अगर तुम्हारी उनके साथ में लड़ाई हो जाती तो ये मक्के वाले भाग जाते, लड़ते नहीं तुम्हारे से, ठहरते नहीं तुम्हारे सामने, मतलब ये है कि वो हार जाते। अल्लाह ताला खुद ही ये भी फरमा रहे हैं कि वो हार जाते, और फिर ये भी है कि सहाबा को हारने को कहा कि तुम जो है ना उनसे लड़ो मत। तो ये अल्लाह ताला फरमा रहे हैं कि अब अगर वहां हमने तुमसे ये कहा कि लड़ो मत सुलह करो, तो ये वजह नहीं थी उसकी कि तुम ताकत नहीं रखते थे लड़ने की, ना उसकी ये वजह थी कि उनके गालिब आ जाने का अंदेशा था, बल्कि हम पेशगी तौर पर ये बताते हैं कि वो हारते और फिर उनका कोई दोस्त भी ना होता, कोई मदद करने वाला भी ना होता, यानी सरासर उनकी शिकस्त ही होती। ये क्यों? फरमाया कि सुन्नत अल्लाह, ये अल्लाह की सुन्नत है, अल्लाह तबारक व ताला की एक आदत है जो इससे पहले से अल्लाह पाक की आदत जारी है। कद खलत मिन कब्ल, अल्लाह तबारक व ताला की एक आदत है, जारिया है, कि अगर अहले हक मुसलमानों की कभी अहले बातिल से लड़ाई और टकराव होगा और कोई रुकावट नहीं आएगी तो अहले हक को गलबा होना ही होना होता है। ये अल्लाह तबारक व ताला की आदत है। अंजाम जो है वह हमेशा अल्लाह तबारक व ताला अपने नबी, जो वक्त के नबी होते हैं वो, और उनके मुत्तबीन के मुआफिक फरमाते हैं। ये अल्लाह की आदत है। हजरत नूह अलैहिस्सलाम, हजरत इब्राहिम अलैहिस्सलाम और हजरत मूसा अलैहिस्सलाम, हजरत शुएब अलैहिस्सलाम, हजरत लूत अलैहिस्सलाम, हजरत सालेह अलैहिस्सलाम, जितने पैगंबर, हजरत यूसुफ अलैहिस्सलाम, हजरत ईसा अलैहिस्सलाम, जितने पैगंबर गुजरे हैं उन सब के अंदर अल्लाह पाक की आदत शरीफा है। तालूत और जालूत का वाकया, तालूत का वाकया, जालूत का वाकया, ये सब इसमें अल्लाह पाक की आदत है। इस वजह से अगर इनसे मुठभेड़ होती तो तुम्हारी हम मदद करते। अल्लाह ताला ने ये वादा पहले से फरमाया है कुरान पाक में कि अल्लाह ताला अपने नबी की और ईमान वालों की मदद करेगा। इन्ना लनंसुरु रुसुलना वल्लदीना आमनू, हम मदद करेंगे हमारे रसूलों की और ईमान वालों की। फिल हयात दुनिया, दुनिया में, दुनिया की जिंदगी में। वयौम यकूमुल अशहाद, और उस दिन भी जिस दिन गवाह खड़े होंगे लोगों के मुकाबले में गवाही देने के लिए, या फरिश्ते या अमालनामे की शक्लें जो भी हैं वो लोगों के मुखालफत में जब गवाही देंगी तो बड़े मसले पैदा होंगे, उस वक्त ईमान वालों की मदद करेंगे अल्लाह पाक। तो इस वादे के तहत में ये है कि ये लड़ाई में हारते हैं लोग, लेकिन अल्लाह पाक ने यह भी फरमाया और आगे फिर उसके वजह को बयान फरमा रहे, मजीद उसमें वजाहत फरमा रहे। वहुवल्लज़ी कफ़ा अयदीहुम अन्कुम व अयदीकुम अन्हुम, वही अल्लाह है जिसने उनके हाथों को तुमसे रोका और तुम्हारे हाथों को उनसे रोका, न तुम्हारे हाथ उन पर उठने दिए न उनके हाथ तुम पर उठने दिए। ऐसी सूरत क्रिएट की, ऐसी सूरत हाल पैदा फरमाई कि लड़ाई की नौबत नहीं आई, लड़ाई होते होते भी रह गई। अल्लाह फरमा रहे हैं कि बज़ाहिर असबाब की तरफ नज़र करता है आदमी कि ये लड़ाई इस वजह से नहीं हुई, वो लड़ाई उस वजह से नहीं हुई। अल्लाह फरमा रहे हैं कि दोनों तरफ मैं ही था, मैं ही इनके हाथ को भी रोका, मैं ही उनके हाथ को भी रोका। जो वाकयात होते हैं उसमें पीछे अल्लाह पाक का ही हाथ होता है, वाकयात के पीछे अल्लाह का हाथ होता है। हर वाक दुनिया में कोई फेल, कोई हरकत ऐसी नहीं होती जिसके पीछे अल्लाह का गैबी हाथ नहीं होता, हर एक में अल्लाह का गैबी हाथ होता है। बाकी ये है कि उसमें हिकमतें हैं बेशुमार, किसके फेवर में जा रहा है किसके अगेंस्ट में जा रहा है, वो एक दूसरा जाब्ता होता है। और फिर ये है कि किसके साथ क्यों ये बर्ताव हो रहा है, ये एक तीसरा जाब्ता होता है। चौथी बात फिर उसमें यह होती है कि अगर किसी का साथ दे रहे हैं तो खुश होकर दे रहे हैं, यह खुशी से उसका ताल्लुक नहीं है, ये चौथा जाब्ता है। अगर किसी का अल्लाह साथ दिए हैं तो उसके उससे खुश होने की निशानी नहीं होती, अगर किसी का अल्लाह साथ नहीं दिए हैं तो उससे नाराज होने की निशानी नहीं होती। ऐसा नहीं है कि अगर किसी का साथ नहीं दिया तो नाराज हो। अब यहाँ सुलह हुदैबिया में सहाबा किराम बज़ाहिर दब गए थे तो उनसे नाराज हो ही थे अल्लाह का, वो फिर एक दूसरी चीज है। वला यरबा लिइबादिही अल-कुफ्र, ताकि यहाँ अगर कोई कुफ्र करना चाहता है तो उसको कुफ्र करने का मौका देते हैं, लेकिन अल्लाह राजी नहीं रहते उस, खुश नहीं रहते उस, मगर उसको चांस देते हैं। اور جب تک اللہ کی مدد اس کے ساتھ نہ ہو، تقویمی مدد، مطلب اس کا ارادہ صحیح رہنا، اس کی قوتیں صحیح رہنا، وہ اپنا کام کر سکنا، اپنے منصوبے کو بروئے کار لا سکنا، جب تک اس میں غیبی مدد نہیں ہوتی اللہ کی، نہیں کر سکتا کوئی بھی بندہ. دیتے ہیں کام کرنے کا موقع، دیتے ہیں مگر خوش نہیں رہتے وہ اس. اور یہ اللہ تبارک و تعالیٰ نے دنیا کا نظام کچھ ایسا ڈیزائن کیا ہے، اس میں اللہ پاک اپنی سب صفتوں کا اظہار کرتے رہتے ہیں. پر اللہ تبارک و تعالیٰ کی جو مخلوق کی صلاحیتیں ہیں، ان مخلوق کی صلاحیتوں کو باہر لانے کے لیے مخلوق خدا سے جو مدد چاہتی ہے وہ کر دیتے ہیں. ظالم اپنے ظلم کی صلاحیت کو باہر لانا چاہ رہا ہے. ظالم میں ظلم کی ایک صلاحیت ہے، وہ اس کو باہر لانا چاہ رہا ہے. اگر اللہ نے اپنی طاقت سے اس کو کچل دیے، دبا دیے، تو یہ ان کو طاقت ہے، مگر یہ امتحان نہیں ہوں گا. پھر تو زبردستی اس کو دبا دیا. تو جب وہ ظلم کرنا چاہتا ہے تو ظلم کی طاقت کو باہر لانے کے لیے اللہ کی طاقت چاہیے اس کو، تو وہ کہتے ٹھیک ہے یہ لے لو، حساب بعد میں ہوں گا، لینا ہے تو لے لو. کمپنی میں بعض مرتبہ یہ ہے کہ ایک اکاؤنٹ، ایک جو ہے نا، ایک اماؤنٹ جو ہے وہ اوپن ہوتا ہے کہ بھائی آپ بھی استعمال کرو، آپ بھی استعمال کرو، آپ کہیں استعمال کرو، اسے بہترین حساب بعد میں ہوں گا. تو یہ اختیار جو دیا جاتا ہے اور اس میں جو وسائل دیے جاتے ہیں، یہ اللہ تبارک و تعالیٰ کے اسماء اور صفات کے ظہور کے لیے ہے. اس میں بڑی حکمتیں، اگر ویسا نہ ہو تو دنیا کا نظام ہی نہیں چلے گا، اور اگر ویسا نہ ہو تو پھر انسانوں کے اندر کی جو استعدادیں ہیں وہ باہر نہیں آئیں گی. اب جب ان کی استعدادیں باہر نہیں آئیں گی تو ان کے لیے جو چیز طے اللہ نے کی ہوئی ہے وہ اس کا پروف نہیں فراہم ہوں گا. ظالم کو جہنم میں سزا ملنی ہے اور اس کے ظلم کی بقدر ملنی ہے. کوئی جہنم ایک لیول تو ہے نہیں، اس کی بے شمار سطحیں ہیں. تو جو جتنا ظالم ہوں گا اس کو اتنی بڑی سزا دینا ہے. اس کو اگر ظلم کا موقع نہیں دیے اور سیدھا اتنے بڑے ڈائریکٹ اس کے اتنے بڑے گڑے میں اس کو ڈال دیے تو اس کا ثبوت نہیں فراہم ہوا. یہ دنیا میں چونکہ اللہ تعالیٰ اپنی نعمتوں کے جو لیول بنائے ہوئے ہیں ان تک جانے کے لیے راستہ رکھیں گے، اور اپنے عذابوں کے اور مصیبتوں کے جو لیول بنائے ہوئے ہیں ان تک جانے کے لیے راستہ رکھیں گے برابر. تو یہ اللہ پاک کی سنت، ان کو سنت اللہ کہتے ہیں، اللہ پاک کی عادتیں ہیں بہت سی چیزوں میں. کھانا کھلا کے بھوک مٹانا، پانی پلا کے پیاس بجھانا، شادی کر کے اولاد دینا، اللہ پاک کی عادتیں ہیں یہ. حالانکہ پابندی نہیں ہے کچھ اللہ پاک کے بھوک مٹانے کے واسطے کھانا کھلائے ہی، کوئی ضروری نہیں. پیاس بجھانے کے واسطے پانی پلائے ہی، کوئی ضروری نہیں. ایسی مخلوقات بناتے ہیں کہ مہینوں پانی نہیں پیتے، ایسی مخلوقات ہوتی ہیں اتنے زمانے کے بعد پانی پیتی ہیں بہت سی مخلوقات، ان کو ویسا بنا دیا. خود تو آدمی کو بھی ویسے ہی بنا دے سکتے تھے، اس میں کیا بات تھی. کھانا مہینوں نہیں کھاتے بعض جانور، آدمی کو بھی ویسے ہی بنا دے سکتے. اور قبر کے پیٹ میں کس کو کھانا پینا ہے، مگر رہے گا آدمی. پر اصحاب کہف کو کہاں کھلایا، 300 سال تک نہیں کھلایا، اور گلے بھی نہیں، وہ لوگ نہ گلے نہ سڑے، سو رہے تھے، اٹھے پھر بعد میں. تو یہ تو سوچنے کی بات ہے کہ نا 300 سال تک اگر نہیں کھایا، اگر آدمی نیند میں بھی رہا اور 300 سال تک نہیں کھایا تو بظاہر تو پاسبل نہیں ہے اس کا رہنا. سونے کے بعد میں اٹھنا، یہ تو سمجھ تھی کہ سوتے وقت میں خیال نہیں رہا، مگر کب تک خیال نہیں رہا. باڈی کو تو بہرحال ضرورت تھی نا انرجی کی. تو 300 سال سلا دیا، پھر اس کے 309 سال سلا کے پھر اٹھا دیا. تو جب تک نہ کھانے کی ضرورت تھی، نہ پینے کی ضرورت تھی، نہ کپڑوں کی ضرورت تھی، نہ پیشاب پخانے کی ضرورت تھی، کسی بھی چیز کی ضرورت نہیں تھی. اللہ پاک تو ایسے ہیں. مگر ایک ان کی سنت ہوتی ہے، بھائی ہم نے اپنی عادت بنائی ہوئی. اس میں ایک عادت یہ بھی ہے اہل حق کا ساتھ دینے کی، جب وہ اہل باطل سے ٹکرائے. اہل باطل آ کے جب اہل حق سے ٹکراتے ہیں تو ان کے کچھ ضابطے ہیں، اگر وہ ضابطے پورے ہوں ایمان والوں کی مدد کرنے کے تو پھر مدد ہوتی ہی ہے. اس میں کچھ رکاوٹیں ہیں، اگر وہ رکاوٹ ہوں گی تو ضابطے کے تحت میں ان کا، اس میں بھی وہی ضابطہ ہوتا ہے کہ اگر یہ رکاوٹ ہوں گی تو پھر یہ ضابطہ چلیں گا. بہت سے لوگوں کو اشکالات ہوتے رہتے ہیں کہ دنیا میں جو حالات ہو رہے ہیں مسلمانوں کی مدد ہی نہیں ہو رہی. تو ضابطہ اس وقت جو ہے نا وہ مدد نہیں کرنے کا اپلائی ہوتا، آج کل کے حالات میں تو نہیں ہوتی. مسلمان اگر مدد کرنے والے حالات کا ضابطہ اگر پورا کر دیا تو مدد نہیں ہونے کا کوئی سوال نہیں. ये फरमाया कि अगर उनसे लड़ाई होती ना तो तुम जीतते, क्यों? इसलिए कि ये हमारी आदत है। फिर ये फरमाया कि हम ही ने तुम्हारे हाथ उनसे रोके और उनके हाथ तुमसे रोके, हम अंदर से पीछे हम ही थे वहां पे। बज़ाहिर असबाब की तरफ आदमी निकाह कर रहा था कि भाई हमारे पास 50 आदमी थे, हमारे उनके पास 10 आदमी थे, अगर हम इनके 50 को कुछ करते तो वो हमारे 10 को कुछ करते, इसलिए लड़ाई नहीं है, वैसा कुछ भी नहीं है वहां पे। अल्लाह ताला चाहते तो फिर उसमें कुछ भी फटा हो जाता था। फरमाया कि ये हमने जो किया बतने मक्का में, यानी बिल्कुल बॉर्डर पे, ये भी नहीं कि तुम अपनी जगह थे वो अपनी जगह पे थे, नहीं, मक्के के ही आसपास, क्योंकि हुदैबिया शुमैसिया का जो इलाका है जहाँ पे हुजूर ठहरे थे वो बिल्कुल उसका कुछ हिस्सा हरम में आता कुछ हिस्सा नहीं आता, तो वो मक्के से कितनी दूर था, वो कुछ भी दूर नहीं था। जब जिद्दे से जाते हैं तो रास्ते में मिलता है हुदैबिया, जिद्दे से जब हम मक्का जाते हैं तो एक जगह आती है उसका नाम शुमैसिया है, शुमैसिया को लग के जो जंगल है वो हुदैबिया है, तो फिर वहां से तो 15-20 मिनट का रास्ता रह जाता सब मिला के, वो कितनी दूर है लड़ाई के मैदानों में। फरमा बतने मक्का में पहुंचा के भी हमने तुम्हारे हाथ उनसे रोके, उनके हाथ उनसे रोके। और मजीद मजीद ये बात है कि मिम्बाद अन अजफर तुम आलिम, इसके बाद कि हमने तुमको कामयाबी दी थी उनके मुकाबले में, क्योंकि उनके 50 आदमी हमला करने के लिए आए थे, तुमने सबको पकड़ लिया था, और जनाब उन पर ऐसा हैबत तारी हो गई थी कि अगर, यानी वो एक माना में तुम्हारा गलबा हो ही गया था जाहरी तौर पर, इसी वजह से उनकी तरफ से सुलह की पेशकश हुई। सुलह अगर से अजीब अजीब गरीब हुई, लेकिन पेशकश सुलह की जो है ना वो उनकी तरफ से हुई है, भाई कहाँ लड़ते हैं, इनसे सुलह करके भेजो। और अल्लाह तबारक व तआला तुम्हारे अमलों को देखने वाले हैं, जो तुम कुछ कर रहे थे वो सब अल्लाह पाक देख रहे थे। कभी भी कोई अमल इज्तिमाही हो या इंफरादी हो, अल्लाह तबारक व तआला की निगरानी से, अल्लाह पाक के देखने से खाली नहीं रहता हो, हर एक का हर अमल अल्लाह पाक देखते हैं। तीन सिफात अल्लाह की बहुत खास होती हैं, समीअ और बसीर और आलिम, जो बंदों के साथ में हैं, जानते हैं अल्लाह पाक और सुनते हैं अल्लाह पाक और देखते हैं अल्लाह पाक। अल्लाह समीअ, अल्लाह बसीर, अल्लाह आलिम, अल्लाह सुनते हैं और अल्लाह देखते हैं और अल्लाह जानते हैं। अंधेरा, उजाला, नजदीकी, दूरी, गड़बड़, सुकून और मस्जिद, बाजार, खलवत और जलवत, माल जान, किसी भी अमल के अंदर, किसी भी हरकत में कोई बंदा अल्लाह ताला के ना इल्म से फारिग रहता, ना अल्लाह तबारक व ताला की समाअत से फारिग रहता, ना अल्लाह पाक की बसारत से फारिग रहता। हर मखलूक के साथ है ये मामला, आसमानों में, जमीनों में, समंदरों में, दरियाओं में, पहाड़ों में, जंगलों में, जमीन की तहों में, फिजाओं में, कहीं भी कोई मखलूक है, इंसान ही की बात नहीं है, चाहे जितने इंसान हो, शहरों के अंदर, फैक्ट्रियों में, गड़बड़ों में, बाजारों में, सब जगह हर इंसान की, हर मखलूक की हर हरकत को सुनना और जानना और देखना, ये तो अल्लाह पाक से होता है। और ये आवाम की सहूलत के लिए ऐसा बोलते हैं, वरना खवास का तो ये इल्म होता है कि कोई जब देख ही नहीं सकता जब तक खुद अल्लाह दिखाते नहीं, उन्हें देख रहा है तो अल्लाह देख रहे बोल के आम आवाम की फहम है ये, सूफिया की फहम ये नहीं रहती। खवास की फहम ये है कि कोई भी मखलूक बर्रो बहर में, खुशकी तरी में, कहीं भी वो देख ही नहीं सकती जब तक अल्लाह दिखाए नहीं उसको, वो सुन ही नहीं सकती जब तक अल्लाह सुनाए नहीं उसको, वो सोच ही नहीं सकती जब तक अल्लाह पाक सुझाए नहीं उसको। तो पहले उनको इल्म देना पड़ता तो उन्हें सोचता, क्योंकि मखलूक के पास कुछ भी नहीं है सिफात खैर, सिफात वजूद में, वजूद ही इसका नहीं है ना, इसलिए इसकी जो सिफात है वो भी इसके पास नहीं है। मखलूक के अंदर तो मुर्दापन है, जहालत है, इज़्तिरार है, इज्ज़ है, ना सुनना है, ना बोलना है, ना देखना है, हर वक्त में हम मैयत ही रहते हैं, हर वक्त हम जाहिल ही रहते हैं, हर मखलूक हर वक्त जाहिल ही रहती है, हर मखलूक हर वक्त मुर्दा ही रहती है। अल्लाह तबारक व ताला दिखाते हैं तो आदमी देखता है, अल्लाह ताला सुनवाते हैं तो आदमी सुनता है, तो जिसको भी सुना रहे होंगे वो, तो वो कैसा नहीं सुन रहे जो, जबकि वो खुद ही सुना रहे हैं उसको, सुनवा रहे, जिसको भी दिखा रहे हैं वो खुद ही कैसा ऐसा होगा कि वो खुद ही नहीं देख रहे मगर दिखा दे रहे, ऐसा कैसा होता है? वो खुद ही नहीं कह रहे मगर कहलवा दे रहे, वो खुद ही नहीं जानते मगर आदमी को इल्म दे दिया, सोचो उनका खुद ही इरादा नहीं है, इरादे को देना पड़ता बंदे को, तो जब वो बंदे को इरादे को दे रहे हैं तो मैं क्या दे रहा हूँ नहीं मालूम उनको, ये बात है। मगर चूंकि ये खवास की फहम होती है इसलिए समझाने, कल्ली मुन्नासा अला कदरी अकूलिहिम, शरीयत बात करती है लोगों से उनकी अकल के मुआफिक, आवाम की जो सतह होती है समझने की, उसमें ये बताया जाता है कि अल्लाह तबारक व तआला हम पर ऐसा, हमको ऐसा कवर किए हुए हैं, سو محیط ہے کہ اللہ تبارک و تعالیٰ دیکھتے ہیں، سنتے ہیں، جانتے ہیں. ان کے لیے کبھی سننا حائل رکاوٹ نہیں بن سکتی. جیسے ہمارے سننے کو بہت چیزیں رکاوٹ ہیں، اللہ پاک کے لیے نہیں ہوتی. ہمارے دیکھنے کو بہت سی چیزیں ان کے لیے رکاوٹیں ہیں، اس کی لمٹ ہے، اللہ پاک کے لیے کوئی لمٹ نہیں. اور یہ تین صفات کا اگر استحضار کسی بندے کو ہو جائے تو اس کی زندگی میں بہت بڑی تبدیلی رہتی ہے. اور اسی وجہ سے بزرگان دین یہ فرماتے ہیں کہ اللہ پاک کی صفات کو سوچتے رہنا چاہیے اور اس کو اس کے لیے وقت دینا چاہیے. اگر اللہ پاک کی صفات کو سوچنے کی عادت ہو گئی اور ان صفتوں کا استحضار ہو گیا بندے کو، تو اس کے اعمال جو ہیں وہ بہت صحیح رہتے ہیں، کنٹرول میں سہولت ہوتی ہے. بھائی اللہ پاک دیکھ رہے ہیں، اللہ پاک جانتے ہیں، اللہ پاک سن رہے ہیں. جس کو سننے کا استحضار ہوگا وہ گالی کیسے دے گا؟ اللہ تعالیٰ سن رہے، کوئی بڑا بات دونوں آدمی گالی گلوچ کر رہے ہوں، کوئی بڑا آ جائے تو گالی نہیں دیتا آدمی، لیکن جس کو سننے کا استحضار ہوگا وہ گالی کیسے دے گا؟ جس کو دیکھنے کا استحضار ہوگا وہ اپنے کام میں، اگرچہ وہ کتنا ہی عیبدار کام کر رہا ہوگا، یہ دیکھ لینا کہ بھائی یہ میری مجبوری ہے، لیکن یہ کام تو یہی نہیں کر سکتا، اور تو نہیں کر سکتا. حضرت صحابہ کو جب یہ استحضار ہو گیا تھا، اللہ پاک دیکھ رہے ہیں، تو پیشاب پاخانہ مشکل ہو گیا تھا کہ بھائی کپڑے کیسے اتارے، استنجا کیسا کریں. کوئی آدمی کھڑا ہوا ہو تو تھوڑی کوئی استنجا کر سکتا ہے. بیویوں سے کیسے ملے، اپنی بیویوں کے پاس سو جائے کیسے، ایک مسئلہ ہو گیا تھا صحابہ کو، بھائی ایسا کیسا کرنا ہے. ابھی اللہ نے تو یہ علم دے دیا کہ میں دیکھ رہا ہوں، یہ نہیں بتایا کہاں دیکھ رہا ہوں کہاں نہیں دیکھ رہا ہوں. یہ نہیں کہا کہ جب تم گھر میں اپنے گھر والوں کے ساتھ ہوتے ہو تو میں الگ ہو جاتا ہوں، یہ تو نہیں کہا، نہیں دیکھتا ہوں. اب ان کے لیے بڑی مشکل ہو گئی کہ بھائی یہ کیسا کرنا، کیسا معاملہ یہ. تو پھر اللہ پاک نے اس کی بات کا علم دیا اور یہ فرمایا کہ اب تم سمجھ رہے ہیں کہ اگر ہم کپڑے ہٹائیں گے تو میرے کو دکھیں گا، نہیں ہٹائیں گے تو نہیں دکھیں گا. بھائی کپڑے پہنے تو بھی دکھ رہا ہے، اب تم کیا کرتے بولو. اگر تم کپڑے پہنو، اللہ یسن سدور ہوں یسکن اللہ یسن سیاب ہوں یہ عالم مایوس رونا مایو. جب تم کپڑے پہنتے ہو تو کون سا چھپا ہوا ہے؟ اور کپڑے پہننے سے خالی یہی نہیں ہے کہ باڈی نظر آتی ہے، باڈی کے اندر کا کون سا چھپا ہوا ہے؟ اور اسی وجہ سے اللہ کے سامنے بڑے پن کا تو کوئی موقع رہتا ہی نہیں بندے کو. اس لیے فنائیت کے علاوہ کوئی چارہ نہیں. جس کے پیٹ میں پیشاب پخانا سب دیکھ رہے ہیں اللہ میاں، اب کیا اس کی حیثیت ہے؟ کیا بتائیے کیا مقام رہ جاتا ہے؟ خود اپن اگر ہگلے کے مطلع کے بیٹھے رہے یہاں پہ تو کوئی آدمی کیا سوچے گا اس کے بارے میں؟ پیشاب بھی نکلا ہوا ہے، پخانا بھی نکلا ہوا ہے، ادھر بھی تو کیا باقی رہ جائے گی کسی کے سامنے؟ اس کی اس کو مینٹل کو بھیجو. مگر اللہ پاک سے وہ چیز چھپی بھی نہیں ہے، خون بھی نہیں چھپا ہوا ہے، کچھ بھی نہیں چھپا ہوا ہے، کیا بات رہ جاتی؟ کچھ نہیں رہتا. اس لیے بندہ اللہ کے سامنے آج متواضع ہونا پڑتا ہے کہ ٹھیک ہے. تو جب یہ صحابہ کو معلوم ہوا تو انہوں نے کہا کہ اس کا مطلب یہ ہے کہ پھر اللہ تعالیٰ سے تو چھپنے شرمانے کا یہ سنس نہیں ہے، یہ مطلب نہیں ہے. پھر اللہ نے فرمایا کہ اپنی ضرورتیں پوری کرو، بس میرا ڈر یہی رکھو کہ میری مخالفت نہیں ہونی چاہیے. یہ سمجھا گیا کہ یہ جو کام ہے نا، یہ تو تم کو کرنا ہی پڑیں گے، میں نے بنایا ہی ایسا ہے تم کو، یہ تو کام تم کو کرنا ہی پڑیں گے. اس میں صرف یہ ہے کہ اس میں میری مخالفت نہیں ہونا، اس کا دھیان رکھنا بس. اسی سے آدمی میں عبدیت آ جاتی ہے، اس میں بندہ کامل ہو جاتا ہے. اسی سے تو دیکھنے کا عقیدہ بڑا عجیب ہے. عقیدہ تو ہر مسلمان کو، اللہ تعالیٰ کے سارے صفتوں کو ہم مانتے ہیں، لیکن صفتوں کو ماننے میں اس کی ایک مشق کرنی پڑتی ہے کہ اس صفت کا دھیان غالب ہو جائے، بصیر کا اور علیم کا اور سمیع کا دھیان غالب ہو جائے. صوفیہ کے پاس ایک اس کا ذکر بھی ہوتا ہے، اللہ سمیع اللہ اللہ بصیر اللہ سمیع اللہ علیم. ایک ذکر عروجی بولتے ہیں اس کو اور ایک ذکر نزولی بولتے ہیں. سمیع بصیر، کبھی سمیع پہلے بول سکتے ہیں، بصیر بعد میں، یا بصیر پہلے سمیع بعد میں. اللہ بصیر اللہ سمیع اللہ علیم. ہوتا یہ ہے کہ جب ذکر کرتے ہیں تو پہلے دماغ میں سمیع بصیر تک سوچتے، اس کے بعد میں آسمان تک جو ہے نا وہ بصیر بول کے سوچتے، سمیع بول کے سوچتے، پھر اس کے بعد میں اللہ تبارک و تعالیٰ کی ذات کا دھیان کر کے علیم بول کے سوچتے. چونکہ اللہ کے علم میں ہے سب چیز، جو اصل نقطہ ہے کائنات کا وہ اللہ کے علم سے شیون اور باہر ہے. کیا ہو رہا ہے، جتنے مخلوقات ہیں وہ کیا ہے، تو اللہ تعالیٰ کی جو معلومات ہیں وہ باہر ہو رہی، باہر کر رہے اللہ پاک ان کو ظاہر فرما رہے. تو علیم بولتے جو ہے نا وہ اللہ تبارک و تعالیٰ کی ذات تک سیدھا علم کی صفت علم تک چلے جاتا پورا. ویسے تو صفت سماعت بھی ویسی ہے، ان کی صفت بصارت بھی ایسی ہے، لیکن صفت علم کو ان دونوں صفتوں کے مقابلے میں زیادہ خصوصیت ہے. پھر سانس کو روک کے کیا کرتے، وہیں سے اللہ علیم بول کے پھر آسمان اول تک آتے، سمیع بول کے دماغ تک آتے ہیں، بصیر ان بول کے پھر دل تک آتے ہیں، ایک ان کا طریقہ ہے صوفیہ کا. اس سے ان سب طریقوں سے مشق کرنی مقصود ہوتی ہے اسی چیز کی، یہ دھیان قائم کرنے کی. اور جب کسی کو یہ دھیان مل جائے تو بہت بڑی نعمت ہوتی ہے. اس کو دل کا ذکر بھی کہتے ہیں، یہ دل کا ذکر ہے اور فکر کا ذکر ہے اور سر کا ذکر ہے. اللہ تبارک و تعالیٰ نے جو قوتیں رکھی ہیں ان کے نام ہیں صوفیہ کے پاس. تو یہ اللہ پاک فرما رہے ہیں وقان اللہ بما تعملون بصیرا، اور اللہ تبارک و تعالیٰ تمہارے عملوں کو دیکھ رہے ہیں. پھر اس کے بعد میں اللہ تعالیٰ یہ فرما رہے ہیں کہ ہم الذین کفروا وصدوکم، ایک تو یہ ہے کہ اللہ نے ہاتھ تمہارے روکے، دوسرے یہ ہے کہ اگر تمہارے سے لڑائی ہوتی تو وہ بھاگ جاتے، تم جیت جاتے. اور پھر اس کے بعد یہ ہے کہ حالات یہ ہے کہ یہ ان کو رعایت نہیں دینی چاہیے تھی جو میں دیا ہوں. کیوں؟ اس واسطے کہ ان کا غلط ہونا، ان کا مجرم ہونا ثابت ہے. ایسا بس سمجھو کہ وہ غلطی نہیں کر رہے تھے جس کی وجہ سے ان کو سزا نہیں دینی تھی کفار مکہ کو، غلطی بھی وہ کر رہے تھے. اللہ پاک اپنا علم کھول دیا صحابہ پر بعد میں وحی کے ذریعے سے، تاکہ ان کو پورا قصہ سمجھ میں آ گیا جو حدیبیہ میں ہو گیا تھا. جب پتہ چلا کہ اوہو اس میں اتنے اسرار اور بھید تھے، تو فرمایا کہ ہم الذین کفروا، وہ تو کافر تھے. جب وہ اللہ کو اللہ کے نافرمان ہیں، اللہ کو نہیں مان رہے ہیں، کفر کر رہے ہیں، تو کافر کو تو سزا ملنی چاہیے ناشکری کی، حرام حرام نمک حرامی کی. کافر نمک حرام ہوتا ہے، کھارا اللہ میاں کا اور گارا کسی اور کی. کافر ہو یا مشرک ہو، اللہ کے غیر کی طرف جب کسی چیز کو منسوخ کرتا ہے تو اللہ کو اس پہ غصہ آتا ہے کہ بھائی نمک حلال ہی ہونی چاہیے، نمک حرامی نہیں. ہم الذین کفروا، وہ تو کافر تھے. وصدوکم عن المسجد الحرام، دوسری بات یہ کہ انہوں نے تم کو مسجد حرام سے روکا، بیت اللہ جانے سے روکا. ساری دنیا میں یہ بات تھی کہ بیت اللہ جانے سے کسی کو نہیں روکا جا سکتا. دشمن سے دشمن جو ہے اس کے دل میں بیت اللہ کا احترام تھا، مکے والے بھی احترام کرتے تھے، مدینہ والے بھی احترام کرتے تھے، ساری دنیا والے احترام کرتے تھے بیت اللہ کا. حتیٰ کہ اگر بیت اللہ کے ایریے میں باپ کا قاتل بھی آ گیا تو اس کو روکتے نہیں تھے، انتظار کرتے تھے حرم کے باہر، حدود حرم کے باہر، مگر بیت اللہ میں آنے کے بعد میں نہیں کرتے تھے. حدود حرم کا تو احترام جانوروں میں تک پایا جاتا تھا. ایک صحابی کہتے ہیں کہ ایک مرتبہ میں حدود حرم کے پاس ٹھہرا ہوا تھا، یعنی جہاں پہ حدود حرم ختم ہوتے ہیں وہاں پر، ایک بھیڑیا ایک بکری کا پیچھا کر رہا تھا، بکری بھاگ رہی تھی، بھیڑیا بھاگ رہا تھا پیچھے سے. وہ جہاں سے بارڈر شروع ہوتا حرم کا، اس کے اندر وہ چھلانگ لگا کے گھس گئی، بھیڑیا واپس ہو گیا، کھایا نہیں. اللہ تعالیٰ نے تو اس کو اتنا احترام دیا تھا. تو یہ لوگ صرف بیت اللہ کو عمرہ کرنے کے لیے جا رہے تھے، طواف کرنے کے لیے جا رہے تھے، ان کو روکا انہوں نے. اب اندازہ لگاؤ کہ کتنے بڑے غلط کار ہے. یہ فرمان وصدوکم عن المسجد الحرام، ان کو تم کو تو روکا ہی روکا، تمہارے جو قربانی کے جانور تھے جو ساروں کے نزدیک محترم تھے اور ان کے ہی کھانے پینے میں آتے. قربانی کا جانور جب کٹتا ہے تو پھر کون کھاتے؟ حرم میں کٹنا ضروری ہے نا، تو جب پھینک دینے کا ہے کھانے کا ہی ہے، یہ کون کھاتا؟ یہی لوگ کھاتے. اس کو انہوں نے جانے نہیں دیا، عبادت کی چیز، عبادت کا کام تھا. جانور کا کیا قصور تھا؟ اس کو روکنے کی کیا وجہ تھی؟ آدمی کو روکا، لڑائی تھی، جانور سے کیا لڑائی تھی؟ والہدی معقوفا ان یبلغ محلہ، اور قربانی کے جانور کو انہوں نے روک دیا اپنی جگہ پر جانے سے. تو غلطیوں کے اعتبار سے تو اتنے ان کے پاپ ہیں بڑے بڑے کہ ان کو ہر قسم کی سزا دی جانی چاہیے تھی. ان کے صحابہ کو یہ اشکال ہو گیا تھا کہ کیوں اللہ نے ان کو اتنا فیور دیا. وَلَوْلَا رِجَالٌ مُؤْمِنُونَ وَنِسَاءٌ مُؤْمِنَاتٌ لَّمْ تَعْلَمُوهُمْ أَن تَطَئُوهُمْ فَتُصِيبَكُم مِّنْهُمْ مَّعَرَّةٌ بِغَيْرِ عِلْمٍ. فرمایا اس سب کے باوجود وہاں پر بہت سے مسلمان تھے، مرد اور عورتیں، مکہ مکرمہ میں، اور ان میں سے بہت سے کو تم جانتے نہیں ہو. تو اگر تم وہاں بھیڑ جاتے ان کے ساتھ، ہم یہ حکم دیتے کہ تم لڑ پڑو ان کے ساتھ میں، تو یا ان کے ہاتھوں سے یا تمہارے ہاتھوں سے وہ ایمان والوں کا، وہ ایمان والے پس جاتے، پہلے ہی ظلم کی چکی میں پس رہے وہ لوگ. ابھی صلح حدیبیہ کے درمیان ہی ابو جندل جو آ گئے تھے ان کو واپس کیا گیا. حضور صلی اللہ علیہ وسلم نے یہی فرمایا تھا کہ اللہ تمہارے واسطے راستہ کھولے گا، تم صبر کرو. اب اگر جنگ ہو جاتی تو راستہ کہاں کھلتا؟ صبر بھی کرے پھر اس کے بعد راستہ بھی نہیں ملا. تو ان کو مزید پسوانا اللہ تبارک و تعالیٰ نہیں چاہتے تھے ظلم کی چکی میں، ان کو نکالنا چاہتے تھے اس سے. تو فرمایا کہ اگر وہ وہاں کے مسلمان مرد اور مسلمان عورتیں نہ ہوتی جن کو تم نہیں جانتے، اور تم ان کو راؤنڈ دیتے، یعنی پھر یہ ہے کہ تمہارے تلواروں میں وہ بھی آ جاتے، تمہارے لڑائی کے اندر وہ بھی پھنس جاتے، یا پھر یہ کہ وہ موقع سے فائدہ اٹھا کے ان لوگوں کو مار دیتے، تو پھر تم کو بڑی تکلیف پہنچ جاتی اس سے ناواقفی میں. تکلیف اس طریقے سے کہ اگر اپنے ہاتھ سے آدمی مارے تو سزا تو آدمی کو نہیں ہوتی غلطی کی وجہ سے، مگر یہ ہے کہ شرمندگی کتنی ہوتی ہے، آر کتنی ہوتی ہے کہ صاحب اپنے آدمیوں کو ہم نے اپنے ہاتھوں سے مار دیا. جب ایمانی غیرت آدمی کے پاس ہو تو وہ کبھی یہ جرت نہیں کر سکتا کہ اپنے ہاتھوں سے اپنوں کو مارے، کبھی نہیں کر سکتا. جب بے غیرت ہو جاتا ہے آدمی، دیوس ہو جاتا ہے تو یہ حرکت کرتا ہے. ایک مسلمان دوسرے مسلمان کو مارے یہ تو دیوس ہی کر سکتا ہے، مسلمان نہیں کر سکتا. اگر اس میں تھوڑی بھی غیرت ہے، تھوڑا بھی آر ہے، تو وہ یہ حرکت نہیں کر سکتا. ہر قسم کی سودا بازی کر لیں گا، ہر قسم سے دبنے کو تیار ہو جائیں گا، لیکن یہ صاحب بول دیں گا کہ میں کیسے ماروں اپنے آدمی. یہ ایک کامن بات ہے. آپ کسی دوسرے مذہب والے کو بول کے دیکھو کہ تو اپنے مذہب والے کو مار، ہماری وجہ سے مارتا کیا؟ یہ مسلمان ہی کا کام ہے مارتا ہوں. آپ کسی دوسرے مذہب والے کو یہ بولیں کہ عیسائی کو بولیں کہ تو عیسائی کو مار، یہودی کو بولیں کہ تو یہودی کو مار، مارتا ہو. آ رہتی ہے آدمی کو کہ اپنے ہم مذہب کو، ہم کلمہ کو میں کیسے مروں، مگر واہ رہے مسلمان جتنے چاہے مروا لو. فرمایا کہ اگر یہ بات نہ ہوتی کہ یہ لوگ بھی ایمان والے یعنی مرد اور عورتیں جو ہیں جو مکہ مکرمہ میں ہیں جن کو تم نہیں جانتے، ان کو نقصان پہنچ جانے کا اگر اندیشہ نہ ہوتا تو پھر تم کو میں حکم دیتا کہ ان کو مارو، ان سے قتال کرو، اس لیے کہ قتال کا یہ موقع تھا. نمبر ایک. دوسری بات اللہ پاک یہ فرما رہے ہیں، یہاں تک ہوا تھا ویسے مضمون تھوڑا سا، اس کے بعد ایک اور وجہ اللہ نے اس کے بعد فرمائی، لیدخل اللہ فی رحمتہ من یشاء. اور پھر یہ کہ اللہ تبارک و تعالیٰ داخل کرنا چاہتے ہیں اپنی رحمت میں جس کو چاہیں، جس کو اللہ تعالیٰ چاہتے ہیں. کسی کے بارے میں اللہ تعالیٰ کی مشیت ہے، ان کو اللہ پاک رحمت میں داخل کرنا چاہتے ہیں، تو بندے پر شفقت کا آپ اندازہ کیجیے اللہ پاک کی مہربانی کا، کہ ایسے ایسے لوگ جو برس ہا برس تک حضور صلی اللہ علیہ وسلم سے برسرے پیکار تھے، جنگ کرتے رہے، جانی دشمن تھے، کوئی موقع کو چھوڑا نہیں، کئی صحابہ کو شہید کیا، ان کے بارے میں اللہ پاک نے یہ ارادہ فرمایا تھا کہ اس کو توبہ کی توفیق دینا ہے اور اس کو مسلمان بنانا ہے. تو یہ فرمایا کہ اگر ہمیں اس وقت میں لڑنے کو کہہ دیتا تو تم غالب آ جاتے، مگر جو لوگ مرنے والے ہوتے وہ جہنم میں جاتے، جبکہ ان میں سے بہت سوں کے بارے میں میں چاہتا ہوں کہ میں اپنی رحمت کا حصہ ان کو دوں. اب دیکھو ہم خالد بن ولید آئے تھے، جب وہ جو مکے صلح حدیبیہ میں حملہ کرنے کے واسطے جو گروپ آیا تھا اس میں خالد بن ولید ایک کی سرداری میں آئے، بعد میں یہ خالد بن ولید کتنے مسلمانوں کے بڑے وہ رہے، سیف من سیوف اللہ بن گئے، اللہ کی تلواروں میں سے ایک تلوار بن گئے. اگر اس وقت لڑائی ہوتی تو خالد ضرور مارے جاتے وہاں پہ. ابو سفیان 21 سال تک لڑتے رہے لیکن بعد میں مسلمان ہو گیا، لڑائی ہوتی تو وہاں بچتے تھے. کتنے لوگ تھے جو وہاں پر رہتے تھے جن کے بارے میں اللہ پاک نے طے فرمایا ہوا تھا کہ ان کو ایمان کی دولت دینا ہے اور ان کو رحمت میں داخل کرنا ہے. یہ سب جو کچھ کر رہے ہیں کر رہے ہیں وہ لوگ، لیکن علم الہی میں اللہ کے پاس وہ لوگ انجام کے اعتبار سے برے نہیں تھے، ان کو توفیق دینا طے تھا. اور یہ اللہ پاک کا علم ہے، یہ قدرت ہے اللہ تبارک و تعالیٰ کی، اور یہ رحمت ہے اللہ تبارک و تعالیٰ کی. بندوں کے ساتھ شفقت ہے ان کی، پتہ نہیں ان کی کیا بات پسند تھی، کس کی دعائیں ان کے ساتھ میں تھیں، اور کیا بیت اللہ کی خدمت کے انداز اللہ پاک ان کو پسند تھے. اللہ تعالیٰ دین کی خدمت کے لیے ان کو چونکہ چنا ہوا تھا، طے کیا ہوا تھا، اور وہ دین کی خدمت کا ان کے تعین نہیں آ رہا تھا. بھائی صحابہ کرام کی وہ مقدس جماعت ہے کہ جن کو اللہ تبارک و تعالیٰ نے ابراہیم علیہ الصلاۃ والسلام کی دعا کی وجہ سے کریٹ فرمایا تھا کہ آپ ایک نبی بنائیے اور ان نبیوں کا ساتھ دینے والے بنائیے، ایک ایسی پوری امت بنائیے جو 100% فرما بردار ہو، 100% ماننے والی ہو، ایسی جماعت بنانا تھا. تو یہ جو صحابہ کرام حضرت اسماعیل علیہ نبینا علیہ الصلوۃ والسلام کا جو خاندان چل رہا تھا یہاں پر، اور اتنے سالوں سے اللہ تبارک و تعالیٰ ایک ماحول بناتے لا رہے تھے، آزاد بالکل، خوددار، اور اپنے فکر کے پکے، اپنے عقیدے کے پکے، اپنے اخلاقی صفات کے پکے، بہادری میں لاجواب، کسی کے پریشر کو قبول نہیں کرنے والے، کسی کا دباؤ، کوئی حکومت نہیں کرتا تھا، پتہ ہی ہے سب کو، قیصر اور کسرا کی بارڈر جو ہے نا بالکل مکے سے لگے ہوئے تھے، مطلب عرب سے لگے ہوئے تھے، لیکن کوئی اندر نہیں آتا تھا، ادھر کون کرتے اسی پر بھائی ہیڈ اپ کون پالنا بولتے تھے، کیوں اس واسطے کہ یہ کسی سے دبنا جانتے ہی نہیں تھے، آزاد رہنے کی عادت. اچھا یہ ساری صفات کو حضور صلی اللہ علیہ وسلم کی خدمت کے لیے ان میں ڈیولپ کیا گیا تھا کہ اسلام کو پھیلانا ہے. تو اسلام کو پھیلانے کے لیے جو صفات چاہیے تھے، جو جفا کشی، جو مشقت کو برداشت کرنے کی صلاحیت، جو جان کی پرواہ نہیں کرنا، جو بہادری اس میں چاہیے، جو فن اس میں چاہیے تھا، جو اخلاق کے اعلیٰ اقدار چاہیے تھے، आला जरफी चाहिए थी, मेहमान नवाजी चाहिए थी, सच बोलने की सिफत चाहिए थी, जो जो आला क्वालिटी अल्लाह ताला ने वहां पैदा किए थे उन लोगों के अंदर, वो काम लेने थे दीन की खिदमत के लिए, मगर ये है कि वो टाइम नहीं आ रहा था, उनके हिसाब से टाइम नहीं आ रहा था, अल्लाह पाक ने उसका टाइम मुकर्रर फरमाया हुआ था। अच्छा, इससे एक बात, एक और बात पे रोशनी पड़ती है, इनके अंदर ये जितनी जिद्दम जिद्दी, लड़ाई भिड़ाई, तासुब वगैरह जितना था ना, वो उन अच्छी क्वालिटी की वजह से था, मगर रुख उनका सही नहीं था, खाली अपनी बात के पक्के थे, इसी वजह से तो लड़ रहे थे। बात का पक्का होना बुरा है या अच्छा है? अच्छा है। सिर्फ उनके पास में हक नहीं था, हक को कबूल नहीं किया था, तो ये बात का पक्का होना बातिल पे चल रहा था। लड़ाई के मामले में माहिर थे, किसी चीज की परवाह उनके पास में नहीं थी। तब ये माहिर, अगर आदमी माहिर नहीं रहा तो बड़े बड़े कारनामे कैसा कर सकता? तो ये माहिर होना तो अच्छा था, उसका रुख सही नहीं था क्योंकि उनके पास मजहब हक नहीं था। सदाकत उनकी, दियानत उनकी, खिदमत उनकी, कुव्वत नाफिजा उनकी, पैदाइशी तौर पर अल्लाह तबारक व तआला ने अरबों में एक सिफत रखी है जो पूरी नस्ल आदम में वैसी सिफत नहीं है, वो है कि जिस बात को वो ले लेंगे ना, उसको अप्लाई करने की सलाहियत, नाफिज कर देना, मनवा के रहना जिसको बोलते हैं, वो एक अजीब है उनमें, और वो इस्लाम के लिए दरकार थी दारुल असबाब के एतबार से। एक एक बहुत लंबी कहानी है इसके पीछे। तो वो जो जो मुकद्दस जमात हुजूर सल्लल्लाहु अलैहि वसल्लम की तैयार करना था सरकार दो आलम सल्लल्लाहु अलैहि वसल्लम के साथ में अल्लाह पाक को, वो पहले से डिसाइडेड थी, तय थी वो। और एक बड़ा ग्रुप जो है ना, वो इनमें मौजूद था, मक्के में रहने वालों में, हुजूर के खानदान के तो बड़े बड़े लोग थे। तो ये अल्लाह तबारक व ताला के नजदीक तय थी चीज कि आज ये इतनी मुखालफत तो कर रहे हैं, लेकिन कल इनको हुजूर के कदमों में डालना ही डालना है, और एक तरतीब से चल रही थी चीज। अल्लाह तबारक व ताला किसी को एकदम मजबूर करके गर्दन पकड़ के लाके नहीं करना चाह रहे थे, वो समझा के ही लाना चाह रहे थे कि वो अपने इरादे और इख्तियार से आए, वो उसी वास्ते ये टाइम निकल रहा था। तो ये फरमा रहे अल्लाह ताला, युदखिल अल्लाह फी रहमतिही मन यशा, ताकि अल्लाह ताला दाखिल करना चाहते थे अपनी रहमत में जिसको चाहें, इसलिए तुमको लड़ने नहीं दिया वहां पे, क्योंकि अगर लड़ने देता तो तुम गालिब होते, गालिब होते तो फिर तुम इन सब को मारते, मारते तो ये सारे अभी ईमान में तो है नहीं, ये जहन्नम में जाते, और हमारे पास ये चीज तय थी कि नहीं, इनमें की एक बड़ी तादाद को जन्नत में जाए, और जिनको मरवाना है उनको मरवा देंगे किसी और तरीके से, हमारे लिए क्या जाता है, कोई भी रास्ता बना देंगे, क्योंकि जो शकी अजली थे जिनको मारना तय था उनको, तो उनकी एक बड़ी तादाद तो पहले ही मरवा चुके थे अल्लाह पाक, क्योंकि हुदैबिया तो सन 6 हिजरी में है वो, और जंग बदर तो सन 1 हिजरी में ही हो गई थी ना, बदर में जो रुआसा है मक्का, मक्के के बड़े बड़े सरदार अबू जहल फला फला जो मारे गए थे, वो तो 5 साल पहले हो गई थी कार्रवाई, एक जरूरी जो है ना फोड़े का ऑपरेशन, जो जरूरी मवाद खराब हो गया था जिसको निकाल देना जरूरी था, वो तो हो चुका था। अब इन लोगों में से एक बड़ी तादाद ऐसी थी जिनकी किस्मत में हिदायत थी। अगर हम सोचें इस मजमून को, तो आप अंदाजा कर सकते हैं कि अल्लाह तबारक व तआला के कामों में कितनी दूरबीनी होती है, कितनी हिकमत होती है, कितना इल्म होता है। इस इल्म और हिकमत और दूरबीनी की वजह से जो वाकयात रूनुमा होते हैं, ज़ुहूर पज़ीर होते हैं, वो वाकयात अपने ज़ाहिरी शक्ल में समझ में नहीं आते, क्योंकि उसके बिहाइंड इतने दूर दूर तक के प्लान और मंसूबे और ऐसी चीजें हुआ करती हैं। नफ्से वाकया जब जाहिरी तौर पर आदमी देखता है, तो क्योंकि जाहिर में जो नजर आ रहा है वो कुछ और है, और अंदर जो इसके प्लानिंग की मनसूबाबंदी है वो कुछ और होती है। इसलिए फरमाया लियुदखिल अल्लाह फी रहमतिही मन यशा, दाखिल फरमाना चाहते थे अल्लाह ताला अपनी रहमत में जिसको चाहें, उस लिए भी तुमको लड़ने नहीं दे, कि बहुत से लोगों की किस्मत में ईमान और तौबा मुकद्दर है। हुजूर सल्लल्लाहु अलैहि वसल्लम की दुआएं थी उनके लिए, वो दुआएं कबूल हो चुकी थी, अब उनको जाहिर होना था। कितने लोगों के लिए हुजूर ने दुआएं की? सबके लिए दुआएं करते थे हुजूर। ऐसे ऐसे लोग तौबा कबूल किए हैं, तौबा किए हैं, और ऐसे ऐसे लोग इस्लाम के अंदर आए हैं कि जिनके इस्लाम में आने का कुछ बज़ाहिर सोचना मुश्किल था नहीं, मगर फतेह मक्का के मौके पर कैसे कैसे लोग आ गए। हिंदा जिसने हजरत 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 हमजा रजी अल्लाह तआला ने उनके कलीजे को चबा दिया, और उनकी आँख फोड़ दी, उनकी नाक काट दी, उनके होंठ काट दिए, उनके कान काट दिए, मुसला किया, उनका बेइज्जती बेहरमती की, हुजूर सल्लल्लाहु अलैहि वसल्लम ने बद्दुआ नहीं की थी उनके लिए, आप ये जानते थे कि इसको ईमान में लाना है और दुआ कर। अजीब वाकया है हम हिंदा के बारे में, कि जब मक्का फतह हो गया तो हिंदा जो है रात के अंधेरे में हुजूर सल्लल्लाहु अलैहि वसल्लम ने पनाह दे दी थी कि जो अबू सुफियान के घर में रहेगा वो पनाह में है, जो फला के घर में रहेगा, हिंदा अबू सुफियान की बीवी का नाम है। तो ये चूंकि पनाह में थे, तो इनको इत्मीनान था कि कोई मुझ पर हमला नहीं करेगा। तो ये रात के अंधेरे में फतेह मक्का के दिन, जिस दिन मक्का मुकर्रमा फतह हुआ, उसकी रात में अंधेरे में बाहर निकले देखने के लिए कि क्या हो रहा है। तो एक छोटे से हुजरे से आवाज आने लगी कि कोई आदमी दुआ कर रहा है और अल्लाह तबारक व तआला से मांग रहा है, नमाज पढ़ रहा है। उनको पता नहीं था कि ये कौन है, लेकिन वो दर दीवार छोटे छोटे मकान थे, समझ में आ जाता था क्या हो रहा है। तो दीवार के बाजू खड़े होकर सुनने लगे तो एक सहाबी नमाज पढ़ रहे हैं, नमाज के बाद में दुआ कर रहे हैं, और दुआ में हिदायत की दुआ कर रहे हैं और हिंदा का नाम लेके कर रहे हैं। अल्लाह उसको भी इस्लाम की तौफीक दे दीजिए आप। बस वो तो पिघल गई बेचारी, औरत तो औरत होती है, फिर वो इस्लाम कबूल कर लिया। हजरत हबशी जिन्होंने हजरत हमजा रजी अल्लाह तआला को मारा था, उनकी किस्मत में हिदायत थी। कैसे कैसे उनके लिए हुजूर की दुआ थी। हुजूर सल्लल्लाहु अलैहि वसल्लम ने कहला भेजा हजरत हबशी बाजाबता वहशी को, कहला भेजा बाजाबता कि उससे कह दो कि ईमान कबूल कर ले। सिर्फ यही है कि भाई मेरे को बड़ा सदमा है, सही है, मगर ये कि अगर ईमान कबूल कर ले तो अल्लाह पाक माफ कर देने वाला है। फिर उन्होंने कहा कि मैंने तो बड़ा जुल्म जुल्म किया है, कहने के अल्लाह माफ कर देगा उसको। वो बड़ी तरतीब है उसमें, अल्लाह ने पहले फरमाया कि अल्लाह शिर्क को माफ नहीं करेंगे, बकिया जिसके लिए चाहेंगे माफ कर देंगे। हजरत वैशी ने कहा कि जिसके लिए चाहने का मतलब ये कि पता नहीं मेरे को चाहते कि नहीं चाहते कि। मैं जी कच्ची 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 कच्चा इस्लाम में आना नहीं चाहता, कच्चे इंफॉर्मेशन के साथ। हो सकता है कि मुझे पकड़ लें कि तूने नबी के चाचा को मारा है। फिर उसके बाद में एक और आयत नाजिल हुई, उसके अंदर भी जो है वजाहत पूरी नहीं थी। फिर उसके बाद फिर उन्होंने थोड़ा सा कहला भेजा कि मुझे तामुल है, अल्लाह पाक मेरे बारे में कोई साफ बात नहीं फरमा रहे। तो फिर अल्लाह ने यह आयत उतारी, कुल या इबादी अल्लज़ीन असरफू अला अनफुसिहिम ला तक़नतू मिन रहमतिल्लाह इन अल्लाह यग़फिरु ज़ुनूबा जमीआ। आप मेरे बंदों से फरमा दीजिए जिन्होंने अपने नफ्सों पर हद से ज्यादती कर दी है, अल्लाह की रहमत से मायूस न हो, अल्लाह तबारक व तआला सारे गुनाहों को माफ कर देगा। तो जब ये आयत करीमा नाजिल हुई तो फिर हजरत वहशी आए और इस्लाम कबूल किया। ये भी तय था, कैसे कैसे लोगों की किस्मत में हिदायत थी। अल्लाह ताला फरमा रहे हैं लव तज़य्यलू, अगर ये ईमान वाले जो मक्के मुकर्रमा में थे, माजूर ज़ईफ और बच्चे और औरतें, ये अगर न होते वहां पर, लव तज़य्यलू अगर ये लोग हटे हुए होते वहां से, लअज़्ज़बना अल्लज़ीना कफ़रू मिनहुम अज़ाबन अलीमा, तो हम काफिरों को इनमें से तकलीफ देने वाला अजाब दे देते उधर। उस वजह से नहीं दिया हमने, ये अल्लाह ताला ने फरमाया। वहां से सिलसिला चला, यहाँ पर उसकी खबर है कि अगर ये लोग न होते वहां पर तो फिर हम अपने उस निजाम को जारी करते कि भाई तुम इनसे रहो। इससे ये बात गुज़िश्ता भी मैंने अर्ज की थी कि हक़ तआला शानुहू बहुत से फैसलों के अंदर इन चीज़ों का भी लिहाज फरमाते हैं। आज उम्मत मुस्लिमा की एक अजीब खास बात यह भी है, उसकी कमजोरियों में से, कि वो टुगेदर रहना नहीं चाहते। डिवाइड, वहाँ थोड़े वहाँ थोड़े वहाँ थोड़े वहाँ थोड़े, थोड़े काफिरों के साथ, थोड़े मोमिनों के साथ, थोड़े मुनाफिकों के साथ, थोड़े यहूदियों के साथ, थोड़े देहरियों के साथ, थोड़े उनके साथ, भाई सेपरेट होना चाहिए। उसमें अल्लाह तबारक व तआला फिर जो है ना जालिमों के ऊपर कोई अजाब लाए। अब वहां पर मजलूम भी होते हैं साथ ही साथ, वहां पर ऐसे भी लोग होते हैं कि जिनको सजा नहीं देना है, तो फिर उसकी वजह से, चूंकि सजाए आमा जो हुआ करती है उसमें पर्सन टू पर्सन की रियायत नहीं होती। तूफान आ गया, ये थोड़ी है कि आपके घर में पानी नहीं आएगा उसके घर में आएगा, आपके घर में पानी नहीं आएगा उसके घर में, ऐसा थोड़ी होता है। तेज हवाओं का चक्कर चल गया, ये थोड़ी कि एक खींचत उड़ेंगे दूसरे की नहीं उड़ेंगे, पत्थर बरस गए, ये थोड़ी है कि पत्थर में जो है ना वो इधर इधर के कोने पे गिरेगा पत्थर उधर के कोने पे। सजाए आमा में ये निजाम नहीं चला करता, ये सारे पिस जाते हैं। एक ये भी बड़ी वजह है, इस जमाने में बावजूद मुसलमानों पर मजालिम की कसरत के, जालिमों के साथ इंतकामी कार्रवाई अल्लाह पाक मुआखर फरमाते हैं। हमारे यहाँ बहुत देखने में आती है चीजें, हिंदुस्तान में मुसलमान को बड़ा जुल्म होता है लेकिन मुसलमान अलग नहीं रहता, काफिरों के साथ ही रहते हैं। जब काफिरों के साथ रहते हैं तो फिर न तो वो दिफा सही कर सकते हैं और न वो इकदाम सही कर सकते हैं और न ही कोई ऐसी कोई गैबी सूरत सामने आती, ज्यादा एक साथ के सब सब सबके सब को एक साथ होते। कभी कभी ऐसा भी हुआ और होता है, जैसे महाराष्ट्र के अंदर 3-4 साल पहले जो जलजला आया था उसमें अलबत्ता एक खास बात हुई थी कि उसमें उस मखसूस इलाके में ही आया था जिसमें काफिर ही काफिर ज्यादा है, बहुत कम मुसलमान थे, और जो थे जहां पर तो बड़ी तादाद में उनकी हिफाजत हुई और बड़े कुदरत के करिश्मे वहां सामने आए। ऐसे ऐसे तरीके पर हिफाजत हुई मुसलमानों की कि आदमी हैरत में रह जाए, और ऐसे ऐसे तरीके पर काफिरों को पकड़ा गया कि आदमी हैरत में रह जाए। पूरी रात भर जो है ना शराब कबाब गाना बाजा दंगे मस्ते, मुसलमानों को गालियां देना नारे मारना, ये सब करके एक मंदिर में 400 जो श्रद्धे थे वो पूरे के पूरे ठहर गए थे, और रात बहुत देर हो गई तो वहीं सो गए थे। 1:30 बजे रात को, 2:30 बजे, 2 बजे रात को सोए, 3 बजे रात को जलजला आया। उसके बाजू मस्जिद थी, मस्जिद जैसी की वैसी, मंदिर पूरी जमीन के अंदर, जरा धक्का नहीं लगा। تبلیغی جماعت والوں کے واقعات اتنے عجیب پیش آئے وہاں پہ اس وقت جس کی کوئی حد نہیں. ایک جماعت کا جو آدمی اس میں موجود تھا وہ ہم کو سنایا حیدرآباد کو آ کے. ایک کمرے میں, مسجد کے کمرے میں جماعت ٹھہری ہوئی تھی. رات میں 2:30 بجے جو ہے پیشاب آیا جماعت کے ایک ساتھی کو, تو دروازہ کھول کے انہیں کمرے میں سے جیسے باہر گیا تو ایک بڑا سانپ کمرے میں آ گیا جس میں جماعت کے 10 ساتھی ٹھہرے ہوئے تھے. تو یونو چل رہا ہے چل رہا ہے کہ سانپ 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 سانپ, تو پورے 10 کے 10 باہر بھاگ کے آ گئے. تو جیسے یہ لوگ باہر بھاگ کے آ گئے زلزلہ آ گیا اور کمرہ پورا بیٹھ گیا اور جماعت کے 10 کے 10 ساتھی باہر کھڑے ہوئے. خدا کی شان, عجیب واقعات ہوتے ہیں. مگر یہ عام طور پر یعنی اسپیشل حالات الگ ہوتے ہیں. عمومیت کے ساتھ میں یہ ہوا کہ جو 80 گاؤں زمین کے اندر گئے وہ زیادہ تر غیر مسلموں کے تھے, بہت معمولی تعداد میں مسلمان تھے اور مسلمان بھی ایسے ہی تھے. ویسے اگر مصیبت عامہ کے اندر مسلم غیر مسلم نیک اور غیر نیک سارے کے سارے جب پیستے ہیں تو دنیا کے اعتبار سے تو اس سزا میں وہ آ جاتے ہیں, لیکن آخرت کے اعتبار سے حشر الگ الگ ہوتا ہے. اسی میں ایک کو سزا مارا گیا سمجھو, ایک کو شہادت دے دی گئی, ایسا ہوتا ہے. کیونکہ جو ایمان والا تھا اس کا بھی وہی انجام ہو, جو کافر تھا اس کا بھی وہی انجام ہو, ایسا تو نہیں ہوتا. جو فرما بردار تھا اس کا بھی وہی انجام ہو اور جو نافرمان گنہگار تھا اس کا بھی وہی انجام ہو, ایسا نہیں ہوتا. بہت سی وجوہات ہوتی ہیں. اور ایک خاص الخاص وجہ آج مسلمانوں کی مدد نہیں ہونے کی وہ یہ ہے کہ مسلمانوں میں دین کی کمی بہت ہے. جس دین کی وجہ سے انہیں مارا پیٹا جاتا ہے وہ تو لوگ سمجھ رہے نا کہ یہ دیندار ہیں بول کے, لیکن یہ اپنے دین کے بارے میں کتنے سنسیئر ہیں, معقول ہیں, معلوم ہے ان کو کتنی باتیں کہ یہ دین کی ہیں, اس میں سے کتنے پہ چلتے کتنے پہ نہیں چلتے, جان بوجھ کے نہیں چلتے. تو جب تم دین کی حفاظت نہیں کرو گے تو خدا تمہاری حفاظت کیوں کرے؟ جب تم اسلام کی حفاظت نہیں کرتے تو اللہ خود تمہاری حفاظت کیوں کرے؟ دنیا کے اعتبار سے اللہ تبارک و تعالیٰ مدد نہیں فرماتے. جو فرائض اسلام ہیں, جو ضروریات دین ہیں, ان کو کرنا چاہیے. ایک بڑی تعداد کرتی رہے تو بھی مدد آئے. بہت سے کام ہیں حدیث میں بیان کیا گیا کہ یہ نہیں کرو گے تو مدد نہیں آئے گی, یہ نہیں کرو گے تو مدد نہیں آئے گی, یہ نہیں کرے تو مدد نہیں آئے گی. جتنے کام ایسے ہیں کہ جس کے بارے میں حضور نے فرمایا کہ اگر تم یہ نہیں کرو گے تو اللہ کی مدد نہیں آئے گی, وہ سارے کام نہیں کرتی, وہ سارے کام امت نہیں کرتی. یہ کرو گے تو اللہ کا عذاب آئے گا, یہ کرو گے تو اللہ کا عذاب آئے گا, جتنے ایسے کام ہیں وہ سارے کام امت کرتی. ایسی بھی بہت سی وجوہات ہیں. اس لیے حالات تو مد و نظر کے ساتھ دنیا میں چلیں گے, لیکن اصل مسلمانوں میں دین کا شعور پیدا کر کے انہیں دینداری لانا چاہیے. شروعات یہیں سے ہے, دیکھا اگر جائے تو بسم اللہ مسلمانوں کی یہیں سے ہوگی ہمیشہ. اس لیے سب سے زیادہ سمجھدار مسلم لیڈر وہی ہیں جو مسلمانوں میں دین اور مذہب میں پختگی لانے کی کوشش کرتے ہیں, اور جو اس کے علاوہ سے مسلمانوں کو پاپولر کرنے اور ان کو فیمس کرنے کے چکر میں جو جاتے وہ کوئی خاص کامیابی والا راستہ نہیں ہوتا. کوئی کامیابی اس کے اندر نہیں رکھی ہوئی. آپ اس کے گود میں جا کے بیٹھو یا اس کے گود میں جا کے بیٹھو, ایسے ہی ہے, یہ الماری میں سے پیسے وہ الماری میں رکھو, وہ الماری میں سے یہ الماری میں رکھو, ایک ہی بات ہے. وہ انہیں لات مارتا ادھر آ کے گرتے, انہیں لات مارتا ادھر آ کے گرتے. اس کو ووٹ دے کے جیتا ہے تو انہیں الگ کاٹتا, اس کو ووٹ دے کے جیتا ہے تو انہیں الگ کاٹتا. کبھی بھی دیکھو آپ ہمارے ہندوستان کی سیاست میں تو ہم یہی دیکھتے ہوئے آ رہے ہیں 50 سال سے 40 سال سے یہی دیکھتے ہوئے آ رہے ہیں. کبھی مسلمان بولتے رہے اس کو جیتا دیے تو انہیں مسلمانوں کے حق میں اچھا رہتا ہے شاید, اس کو جیتا دیتے, انہیں ایسا کاٹتا ہے توبہ قبول کرا دیتا مسلمانوں کو. پھر دوسرے وقت کیا کہتے ہیں, نہیں انہیں تو بہت ظلم کیا نا, اس کو جتائیں گے اس کو جتائیں گے, وہ سو مل کے اس کو جتاتے, وہ انہیں اس کا باپ نکلتا, پھر اس کے بعد میں اس کو جتاتے انہیں اس کا باپ نکلتا. یہ منیا پوری چلتے ہی رہتی ہے اور مسلمان بیچ میں فٹ بال کا گولا بنتا رہتا ہے کہ جو جتنی بڑی شاٹ مارے انہیں اتنا بڑا کامیاب. اصل یہ ہے کہ مسلمان اللہ سے لگے. فرمایا کہ لو تزیلوا لعذبنا الذین کفروا منہم عذابا علیما اذ جعل الذين كفروا في قلوبهم الحميه حميه الجاهليه. یہ تو معلوم ہونا چاہیے آپ کو کہ یہ وہ وقت ہے کہ جس وقت کافروں نے اپنے دلوں میں جاہلی حمیت کیسی بھر لی تھی. اللہ تعالیٰ فرما رہے ہیں یعنی کتنی جہالت پر وہ اتر آئے تھے حدیبیہ کے موقع پر. اللہ تعالیٰ خود حوالہ دے رہے ہیں اس کا کہ انہوں نے حمیت جاہلیہ کو کیسے اپنے اندر بھر لیا تھا. اور اس سے مراد مفسرین فرماتے ہیں کہ وہ جملے پہ لڑائی تھی جو محمد رسول اللہ کے اوپر ہوئی تھی. بھائی ہم تو محمد رسول اللہ کا عقیدہ رکھتے بول کے یہ جماعت پوری کی پوری قائم ہوئی ہے, اب یہ معاہدہ کر رہے ہیں تو انہوں جو ان کی اپنی فیلنگ ہے, ان کا اپنا علم اور اعتقاد ہے, وہ تو لکھنے دینا چاہیے نا. تم نہیں مانتے صحیح ہے, اسی وجہ سے تم لڑ رہے ہیں, مگر چونکہ ہم تم کو یہ نہیں مانتے اس وجہ سے تم یہ نہیں لکھ سکتے. کیا بات, معاہدے کے اندر نہیں لکھ رہے تو ایک بات بولو, معاہدہ نہیں کر رہے تو ایک بات ہے, معاہدہ تو کر رہے ہیں لیکن یہ تو بولا جائے گا کہ کون معاہدہ کر رہا ہے. میں وہ جمع ہم یہ تو جاہلیہ پہ تھے کہ نہیں, اگر آپ رسول اللہ ساتھ میں لکھتے ہیں تو ہم معاہدہ ہی نہیں کرتے. اللہ تعالیٰ اس کا حوالہ دے رہے ہیں، اس جعل النبی نے کفروا فی قلوبہم الحمیہ، جس وقت میں کہ کافروں نے اپنے دلوں میں حمیت جا، اور اللہ پاک کو بھی اس سے بہت غصہ آیا تھا، میرے نبی کے ساتھ ایسا نہیں لکھنے دیے، اس کو حوالہ دے رہے ہیں. فانزل اللہ سکینتہ علی رسولہ وعلی المؤمنین، اللہ پاک نے نازل فرما دیا اپنا سکینہ، اپنا تحمل اور اپنی برداشت اپنی طرف سے اپنے رسول پر. حضور پاک صلی اللہ علیہ وسلم ناراض ہو جاتے اور آپ فیصلہ فرما دیتے، اور آپ کو بھی بہت زیادہ ظاہر ہے کہ بہادری آپ نے بے حساب بہت تھی، قوت آپ نے بہت تھی، سب سے زیادہ بہادر آپ تھے، سب سے زیادہ قوت والے آپ تھے، سب سے زیادہ فیصل آپ تھے. آپ فیصلہ فرما لیتے کہ ان کے وقتوں کا تو یہی علاج ہے، ان کو تو مار مار کے سیدھے کرنا ضروری ہے، ایسا سوچ سکتے تھے آپ. لیکن اللہ تعالیٰ نے حضور صلی اللہ علیہ وسلم کو بھی ایسے ہی سکینہ نازل فرما دیا، اور اپنے اور ایمان والوں پر سکینہ نازل فرمایا کہ بھائی ٹھیک ہے جو حضور فرما رہے ہیں وہ ٹھیک، اللہ حضور فرما دے کہ جو اللہ فرما رہے ہیں وہ ٹھیک ہے، صحابہ فرما دے کہ جو حضور فرما رہے ہیں وہ ٹھیک ہے. وَأَلْزَمَهُمْ كَلِمَةَ التَّقْوَى، اور اللہ پاک نے ان کو چپکا دیا، اور اللہ پاک نے ان پر لازم کر دیا صحابہ پر تقوی کی بات، تقوی کی بات ان پر. کلمۃ التقویٰ، کلمہ لا الہ الا اللہ محمد رسول اللہ کو کہتے ہیں. کلمہ لا الہ الا اللہ محمد رسول اللہ کا جو کلمہ ہے، اس کلمے کا جو مفہوم ہے، اس کا جو مصداق ہے، اس کی جو حقیقت ہے، وہ دلوں میں ان کے اللہ پاک نے داخل فرما دی تھی. اور اس کی حقیقت ہے طاعت، مان لینا، لا الہ الا اللہ محمد رسول اللہ مان لینا. اور وہ ماننے میں یہ بات تھی کہ ظاہری طور پر محمد الرسول اللہ نہیں لکھنا ہے، تو یہاں پر کلمہ تقویٰ یہی تھا کہ نہیں لکھنا ہے، سمجھ رہے ہیں آپ، بولنے میں ایک چیز تھی لیکن نہیں لکھو بول رہے نا، تو لڑائی کی بات یہ ہے، مگر یہاں پہ لڑائی کم کرنے کے لیے ایک معاہدہ ہو رہا ہے، اور حضور فرما رہے ہیں کہ اس وقت لڑائی کم کرنا اصل ہے. تو دو باتیں تھیں کہ ماننا اصل ہے، بات کو مان لینا اصل ہے، چاہے وہ بات اس بات کے خلاف بولنے ہی کی شکل میں کیوں نہ ہو، اور اس کی مخالفت کرنے ہی کی شکل میں کیوں نہ ہو. والزمہم کلمۃ تقوی کی حقیقت یہ ہے کہ آدمی بات ماننے والا ہو جائے. اس موقع پر حضرات صحابہ نے کون کون سی بات مانی، آپ اندازہ کریں، اس سے پتہ چلتا ہے کہ اللہ نے ان کے دلوں کے اندر کتنا مضبوط تقوی اور کتنی ہمت پیدا فرما دی تھی. وکانوا احق بها واہلہا، اللہ تعالیٰ فرما رہے ہیں صحابہ کی تعریف میں کہ یہ اس کلمہ تقویٰ کو چپکا دیے جانے اور داخل کر دیے جانے کے حقدار تھے، اس کے وہ اہل تھے. بہت بڑا جملہ ہے صحابہ کی شان میں، اسی وجہ سے حضرت صحابہ کا بڑا مقام ہے. اللہ تعالیٰ نے فرمایا کہ وکانوا احق بها واہلہا، یہ تقوی کا یہ کلمہ ان کو دیے جانے کے وہ مستحق تھے، یہ یہی تو اس کے اہل ہیں کہ اہل کو ہم نے یہ چیز دی تھی. وکان اللہ بکل شیء علیما، اور اللہ تبارک و تعالیٰ ہر چیز کو خوب جاننے والے ہیں. یہ سارے کام اللہ تبارک و تعالیٰ کے علم کی روشنی میں ہی ہو رہے تھے. لقد صدق اللہ رسوله الرؤیا بالحق، اب کچھ لوگوں کو یہ خیال ہو گیا تھا کہ وہ جو حضور نے خواب دیکھا تھا وہ کیا تھا. وہ اللہ تعالیٰ فرما رہے کہ اللہ تبارک و تعالیٰ نے اپنے رسول کو جو خواب دکھایا وہ بالکل واقعی دکھایا. اور واپسی میں ہو رہا ہے، واپسی میں اتر رہی آئے تھے. لقد صدق اللہ رسوله الرؤیا بالحق، البتہ سچا کر دیا اللہ پاک نے اپنے رسول کا خواب، اور سچ صحیح دکھایا اللہ نے اپنے رسول کو خواب. لَتَدْخُلُنَّ الْمَسْجِدَ الْحَرَامَ، تم ضرور بھی ضرور مسجد حرام میں داخل ہو کے رہیں گے. یہ اللہ نے صحابہ کو پیشن گوئی فرمائی کہ تم مسجد حرام میں داخل ہو کے رہیں گے ان شاء اللہ. اللہ پاک نے فرمایا ان شاء اللہ، حالانکہ یہ تو پیشن گوئی اللہ فرما رہے ہیں، اور اللہ تبارک و تعالیٰ چاہ لیے ہیں تبھی تو فرما رہے ہیں، لیکن صحابہ کے لیے یہ کام فیوچر کا تھا، تو یہاں پر ادب سکھا دیا گیا کہ ہر وہ کام جو آگے میں آپ کو کرنا ہے اس کے ساتھ ان شاء اللہ تو لگنا ہی لگنا ہے، مشیت الہی کو تو جوڑنا چاہیے. اس لیے انشاءاللہ جو ہے صحابہ کو سکھانے کے لیے ہے یہاں پر، نہیں یہ کہ اللہ میں ابھی انشاءاللہ بولنے کے عادی ہیں، ایسا نہیں ہے. اللہ تعالیٰ خود بھی انشاءاللہ فرماتے ہوں ویسا نہیں ہے، اللہ تعالیٰ جب چاہ لیے تو چاہ لیے بس. انشاءاللہ کے معنی اگر اللہ چاہ، وہ تو چاہ چکے تھے، تو پھر مزید انشاءاللہ کیا تھا. یہ چونکہ صحابہ کے لیے فیوچر تھا اس لیے فرما دیا کہ انشاءاللہ تم داخل ہو کے رہو گے مسجد حرام. اور اس طرح کے جملے قرآن پاک میں کہ آدمیوں کی رعایت سے اللہ نے قرآن پاک میں جملہ اختیار فرمایا، ایسے قرآن پاک میں کئی جگہوں پر ہے. کئی جگہ پر قرآن کریم میں جو اللہ تبارک و تعالیٰ کے کو کا بیٹا مانتے ہیں، اور اللہ تبارک و تعالیٰ کے لیے بیٹیاں مانتے ہیں، اور اللہ تبارک و تعالیٰ کے ساتھ کی شان میں بے حدگیاں کرتے ہیں، ان کا ذکر ہے. وہ کرتے کرتے اللہ نے فرمایا قاتلہم اللہ انا یوفکون، اللہ تبارک و تعالیٰ ان کو قتل کرے، اللہ تعالیٰ ان کو مارے، کہاں بہکے ہوئے جا رہے ہیں. تو بھائی اگر ان کو مارنا ہے تو مار ہی دیتے، پھر آپ ہی تو بول رہے ہیں قاتلہم اللہ. ये बड़ा अजीब होता है, मुफस्सिर तफसीर के तालिब इल्मों को बड़ा इश्काल होता है कि अल्लाह ताला, ये तो कलाम इलाही है, अल्लाह फरमा रहे हैं और अल्लाह ही फरमा रहे हैं, अल्लाह तबारक व तआला ही कोस रहे हैं। अगर तुम्हारे को करना ही है तो कर देते, मार ही देते उनको। मगर एक हज़रत थानवी रहमतुल्लाह अलैह ने अपने इल्हाम से इसका जवाब दिया, बड़ा अजीब जवाब है, और फरमाया कि इसका मुझे इल्हाम हुआ। उनके भी जहन में अचानक उनके जहन में आया जब एक तालिब इल्म ने सवाल किया, फरमाया कि अल्लाह तबारक व तआला बात फरमाते हैं बंदों की रियायत से। इतनी बुराइयां अल्लाह तबारक व तआला की शान में करने के बाद जो आदमी पढ़ रहा है ना, उसका दिल बोलता है एक मोटी गाली देने को, ऐसे हराम के, ऐसे बदतमीज, ऐसे बेहुदे, ऐसे खराब, और ऐसे इन्होंने अल्लाह के साथ ये किया, ये बेहूदगी की। तो अब आदमी की तबीयत ये चाहती है कि पहले कुरान शरीफ रोक के एक मोटी गाली दे के फिर औज़ु बिल्लाह पढ़ के फिर अंदर जाना, समझ में आ रहा। अल्लाह ताला ने उसका उन जज्बात की रियायत में ये किया कि एक अच्छी खासी मोटी वहीं रख दी गाली, बोलते हुए चले जाओ, कुरान पाक की तिलावत है और तुम्हारे जज्बात की रियायत भी उसमें है। तो शरीयत जो कुरान पाक जो नाजिल हुआ है वो इंसानी निज़ा लोगों के यानी उर्फ पर और उनके बोलने के उसलूब पर नाजिल हुआ है। यहाँ पर भी अल्लाह ताला ने इसे फरमाया इंशाअल्लाह आमिनीन। और ये भी अल्लाह ने पेशीन गोई फरमाई कि अमन के साथ में दाखिल होंगे, कोई डाउट, कोई परेशानी, कोई अंदेशा नहीं रहेगा। मुहल्लिकीन रुउसकुम व मुकफ्फिरीन, तुम अपने सरों को मुंडाओगे भी, अपने सरों को काटोगे भी, यानी मतलब बाल छोटे भी कराओगे, कसर भी करोगे, हलक भी करोगे। मतलब ये है कि जिसको शौक हलक का होगा वो हलक करेगा, जिसको शौक कसर का होगा वो कसर करेगा, और दोनों की चूंकि इजाजत है तो इसलिए अल्लाह ने फरमाया कि कुछ लोग हलक का इख्तियार करेंगे, कुछ लोग कसर इख्तियार करेंगे, अपने अपने मिजाज होते हैं। और इस तरह के मिजाजों में जो शरीयत के हुदूद के अंदर हो, शरीयत रियायत करती है पूरी। इसलिए अल्लाह ताला ने ये नहीं फरमाया कि सबके सब मुंडो ही। हुजूर सल्लल्लाहु अलैहि वसल्लम ने तो यानी मुंड दिए थे, लेकिन यह है कि आप सल्लल्लाहु अलैहि वसल्लम ने इजाजत दी थी। दुआ ये फरमाई कि जो ज्यादा जो मुंडा देगा, बिल्कुल बाल बिल्कुल साफ करा देगा, तो उस पर अल्लाह पाक ज्यादा रहमत नाजिल फरमाए, और जो कम कराएगा रहमत उसको भी मिल जाएगी। तो जो बिल्कुल बाल मुंडा देने वाला है उसके लिए आपने रहमत की दुआ 3 मरतबा फरमाई, और जो सिर्फ छोटे कराने वाला है उसको हुजूर सल्लल्लाहु अलैहि वसल्लम ने दुआ 1 मरतबा दी। तो 1 और 3 का तनासुब है सर मुंडाने में और छोटे कराने में, मगर अल्लाह की तरफ से इजाजत है। ला तखाफून, तुम किसी किस्म का अंदेशा नहीं रखोगे। फअलिम मा लम तअलमु, ये अल्लाह पाक को बात मालूम है जिसको तुम नहीं जानते। जो अल्लाह ताला जानता है वो तो हम तुमसे कह रहे हैं कि ख्वाब सच्चा है, और तुम दाखिल होके रहोगे, अमन से रहोगे और करोगे तुम ये काम। फजअला मिन दूनि ज़ालिका फतहन करीबा, और अल्लाह तबारक व तआला ने उससे पहले एक नज़दीक में फतह तुम्हारे लिए मुकद्दर फरमा दी। वो जिसका किस्सा पहले आ चुका है ग़ज़वे खैबर के नाम से, और वो भी अल्लाह तबारक व तआला ये चाहते थे कि जब सहाबा दूसरी मरतबा जब वहाँ पहुँचे असल में, तो ये ताकत में हो, कुछ इनके पास सामान हो, असलहा हो, वसाइल हो, दबने और जना वाला ऐसी सिचुएशन ना हो, तो इस वास्ते हर किस्म की सहूलत फरावानी की मिल जाए, फिर उसके बाद भेजें। तो वो इंतजाम इधर था, तोशेदान उधर था रखा हुआ। हुवल्लज़ी अरसला रसूलहु, फिर हुजूर पाक सल्लल्लाहु अलैहि वसल्लम के बारे में अल्लाह ने फरमाया कि तुम इस वाक़े से मुतासर होते हो, वरना हमारा जो मनसूबा है वो तो ये है। हुवल्लज़ी अरसला रसूलहु बिलहुदा व दीनिल हक, वो अल्लाह वो है जिसने अपने रसूल को हिदायत के साथ और दीन हक के साथ भेजा है। लियुज़हिरहु अला दीन कुल्लिही, ताकि उसको गालिब कर दे सारे दीनों पर। अल्लाह ने तो अपने रसूल को दीन हक के साथ भेजा है, अल्लाह ने अपने रसूल पाक सल्लल्लाहु अलैहि वसल्लम को हिदायत देकर भेजा है, और इस निज़ाम के तहत इस इरादे के साथ में भेजा है कि इसको सारे अदियान पर गालिब करेंगे। तो अभी कहाँ सुलह हुदैबिया में अभी गलबा कहाँ हुआ था, वो तो होने वाला है। इसलिए इस प्लानिंग के साथ, इस मनसूबे के साथ में ये काम हुआ है। बेफिक्र रहो, तुम खुद अपनी आंखों से देखोगे कि कैसे अल्लाह पाक जो है ना इसको गलबा अता फरमाता है। चुनाचे अल्लाह पाक ने दिखा भी दिया दलील के एतबार से और इल्म के एतबार से। तो हर जमाने में इस्लाम को गलबा रहता है, कभी भी इस्लाम नीचा नहीं होता दलील की ताकत में। बल्कि जो मुहक्किकीन हैं और तकाबुली मुताला करने वाले हैं मजाहिब का, कि कौन से मजहब में क्या बात है, कौन से मजहब में क्या बात है, कौन से मजहब में क्या बात है। एक मुफक्किर ने बड़ी अच्छी बात लिखी है कि दलाइल की रोशनी में अगर देखा जाए तो इस्लाम के मुकाबले में कोई दूसरा पहलवान है ही नहीं कुश्ती के लिए। ऐसा होता ना कि 2 पहलवान है, कौन सा सही है, कौन सा गलत, कौन सा ताकतवर है, कौन सा कमजोर है, कौन सा जीतने वाला है, कौन सा हारने वाला है। ताकि दलील की रोशनी के अंदर तो इस्लाम अकेला खड़ा हुआ है मैदान में, कोई है ही नहीं वहां पे। और ये अल्लाह तबारक व तआला का वादा है और कयामत तक रहेगा, और हर जमाने में अल्लाह ताला ऐसे उलमा पैदा करता रहेगा कि किसी भी तरह के इश्कालात ये लोग इस्लाम पर करें उसका जवाब वो बराबर फराहम करेंगे। हर जमाने में इस्लाम पर एतराज, इस्लामी तालीमात पर एतराज, इस्लाम कुरान पाक की आयतों पर एतराज, और इस्लाम की बातों पर एतराज, हुजूर सल्लल्लाहु अलैहि वसल्लम की सीरत पर एतराज करते रहते हैं लोग, और हर लेवल के लोग करते हैं, बड़े से बड़े काबिल तरीन लोग जो है ना कोशिश कर करके निकालते हैं ऐसी बात जो मुसलमानों में शकूक व शुबहात की पैदा हो। लेकिन अल्लाह तबारक व तआला जज़ाए खैर दे उलमाए किराम को कि हर जमाने में अल्लाह उलमा की ऐसी जमात रखता है कि कोई कितना ही सख्त किस्म का एतराज करे वो बराबर इल्मी जवाब उसका तैयार आपको मिलेगा। और ये एक गलबा होता है जाहिरी तौर पर, अल्लाह तबारक व तआला की आदत इस मामले में ये है कि गलबा जाहिरी जो है वो कभी किसी और का कर देते हैं और कभी मुसलमानों को कर देते हैं, कभी किसी और का कर देते हैं कभी मुसलमानों को कर देते हैं। उसमें एक आजमाइशी निज़ाम है कि इस दुनिया का सिस्टम कुछ ऐसा रखना चाहते हैं कि किसी आदमी को जो सीधा साधा हो ये मालूम ना हो कि भाई अगर आदमी को कामयाब होना है तो ये साइड में खड़ा होना जरूरी है। खुद हुजूर सल्लल्लाहु अलैहि वसल्लम के जमाने में अल हर्बु सिजालुन, जंगे बदर में सहाबा कामयाब हो गए थे, जंगे उहद में खुद उनको नुकसान पहुंच गया, ऐसा होता है, जंगे हुनैन में धड़ल्ले मच गई फिर कामयाब हो गए। तो अल हर्बु इसका मतलब ये होता है कि मुकाबले के अंदर अल्लाह तबारक व तआला थोड़ा ऊंच नीच करते रहते हैं अपनी उसी मसलहत के तहत में, कि उसमें बेशुमार चीजें होती हैं, जैसे यहाँ पर बहुत सी बातें छुपी हुई थी ऐसे उसमें छुपी हुई होती हैं। और उसके साथ साथ एक बात ये भी होती है कि इम्तिहान का जो माहौल है वो बाकी रहे, कि किसी आदमी को हक और बातिल को चुनने में दिमाग लगाना ही पड़ता है, वरना तो फिर ये होता कि भाई पैसे होना है, नौकरियां होना है, कामयाबी होना है, गलबा होना है, तो ये इस्लाम की साइड में खड़े हो जाओ, तो कौन अल्लाह के लिए मान रहा कौन दुनिया के लिए मान रहा वो ही नहीं रहता, चॉइस ही नहीं रहता। उस वजह से अल्लाह पाक वैसा नहीं करते हैं। तो जाहिरी गलबे में ऊंच नीच कभी आती रहती है, लेकिन इल्मी गलबे के अंदर अल्लाह तबारक व तआला ने हमेशा एक ही चीज़ तय फरमाई है, वकफा बिल्लाह शहीदा, और अल्लाह तबारक व तआला गवाह होने के लिए खुद ही काफी है। अल्लाह तबारक व तआला खुद इसका निगरान है और अल्लाह तबारक व तआला खुद गवाह है इस बात पर कि अल्लाह ने अपने रसूल को भेजा है, दीन हक के साथ में भेजा है, उसको गालिब करके रहेगा। इस बात के वास्ते सबसे बड़ी गवाही अल्लाह फरमाया मैं दे रहा हूँ कि मैं ये करूंगा। फिर उसके बाद फरमाया मोहम्मद रसूलुल्लाह, मोहम्मद सल्लल्लाहु अलैहि वसल्लम अल्लाह के रसूल हैं। ये जो मोहम्मद रसूलुल्लाह वहाँ लेटर में लिखने नहीं दिया था ना मुआहदे नामे में, अल्लाह ने कुरान पाक में उतार दिया, पढ़ते रहो क़यामत तक। वो कम वक्त अगर नहीं लिखने दिए तो उससे क्या होता है, जाहिर है कि नहीं लिखने देने से सहाबा को भी तकलीफ थी और अल्लाह तबारक व तआला के लिए भी बहुत नागवारी हुई थी, हुजूर पाक सल्लल्लाहु अलैहि वसल्लम पे भी यकीनन गिरानी हुई होगी कि भाई आपने फरमाया ठीक है रसूलुल्लाह नहीं लिखते तो मत लिखो सुलह के वास्ते, तो हालांकि आप तो आपका तो फरीजा था कि मैं रसूलुल्लाह हूँ बोलना, बोलते भी रहे, उसी की तबलीग भी आप फरमाते हैं, लेकिन उस खास वक्त के वास्ते हुजूर सल्लल्लाहु अलैहि वसल्लम ने मसलहतन ये मंजूर फरमा लिया था। अल्लाह तबारक व तआला ने आपको, अल्लाह तआला तो हुजूर पाक सल्लल्लाहु अलैहि वसल्लम के मंशे और अल्लाह और आपकी मर्जी की बहुत रियायत फरमाते थे, और ऐसा लगता था कि जैसे हुजूर सल्लल्लाहु अलैहि वसल्लम के मंशे और मर्जी के मुआफिक अल्लाह सारे मामलात फरमाते हैं, इतने महबूबियत हुजूर सल्लल्लाहु अलैहि वसल्लम को हासिल है। जाहिरी एतबार से हुजूर सल्लल्लाहु अलैहि वसल्लम को अल्लाह ने ऐसा बनाया था कि शुआरा ने, बल्कि हुजूर सल्लल्लाहु अलैहि वसल्लम की मौजूदगी में शुआरा ने जो अशआर पढ़े उसमें ये मजमून है कि अल्लाह ने आपको ऐसा पैदा फरमाया गोया कि आपने खुद जैसा पैदा होने को पसंद फरमाया। इनमें क्या है, कद खुलिक्ता मुबर्रअ मिन कुल्ली ऐबिन कअन्नका कद खुलिक्ता कमा तशाऊ, ऐ नबी आप तो ऐसे पैदा किए गए हैं जैसा कि आपने खुद तय फरमाया हो कि मेरे को ऐसे पैदा होना है, कि आपके हाथ में दिया गया था कि आपकी आंख कैसे हो, आपके हाथ कैसे हो, आपके नाक कैसे हो, आपका रुख कैसा हो, आपकी बॉडी कैसी हो, कअन्नका कद खुलिक्ता कमा तशाऊ, तो जैसे ये चीज है वैसे। और हुजूर सल्लल्लाहु अलैहि वसल्लम बैतुल्लाह की तरफ मुकर के नमाज पढ़ने की ख्वाहिश रखते थे, अल्लाह ने फरमाया कि फलन वल्लिन्नका क़िबलतन तरदा, तुमको जो क़िबला पसंद है ना हम वही बना देंगे। चलो ऐसा बहुत गलत हो भाई होती है कि रब्बू का फतह होता, अल्लाह ताला आपको ऐसा देगा कि आप राजी हो जाएंगे आपको खुश होने तक। तो हुजूर सल्लल्लाहु अलैहि वसल्लम अल्लाह की रजा के लिए बे इंतहा कुर्बानी दे दिए, तो अल्लाह पाक ने महबूबियत का वो मकाम आपको अता फरमा दिया था कि अब हुजूर सल्लल्लाहु अलैहि वसल्लम जो पसंद फरमाते भाई वही होता था। तो इसलिए अल्लाह तबारक व तआला ने कुरान करीम में इस बात को नाजिल फरमा दिया मुहम्मदुर रसूलुल्लाह, हालांकि हुजूर सल्लल्लाहु अलैहि वसल्लम का नाम खिताब में कभी नहीं आया कुरान पाक में, या अय्युहन नबी ए नबी, या अय्युहर रसूल ए रसूल, ऐसे ही मिलेंगे हमेशा। बहुत से पैगंबरों को खिताब में नाम है लेकिन हुजूर सल्लल्लाहु अलैहि वसल्लम को कभी मुखातबत में नाम नहीं है, रसूल का नाम है, रसूल का लफ्ज है, नबी का लफ्ज है, लेकिन कुरान पाक में चंद जगहों पर जो हुजूर का नाम आया तो वो नाम लेना वहाँ जरूरी था कि नाम की सराहत से कुछ बात बोलनी थी, तो अल्लाह ताला ने यहाँ पर फरमाया कि मोहम्मद रसूल, कलमे का जो दूसरा हिस्सा है वो यहाँ पर है, और कलमे का जो पहला हिस्सा है वो इससे पहले वाली सूरत में सालम अन्नहु ला इलाहा इल्लल्लाह, पूरा जुमला ला इलाहा इल्लल्लाह का एक जगह कुरान पाक में एक आयत की शक्ल में है, और ये कलमे का जो दूसरा जुमला है वो यहाँ पर एक आयत की शक्ल, एक हिस्से की शक्ल में मोहम्मद रसूलुल्लाह, मोहम्मद सल्लल्लाहु अलैहि वसल्लम अल्लाह के रसूल हैं। वल्लदीना माअहु अशिद्दाउ अलल कुफ्फार रुहमाउ बैनहुम, और फिर सहाबा की तारीफ फरमाई, और जो ईमान वाले उनके साथ में हैं ये काफिरों पर इंतहाई सख्त हैं, इनका मिजाज हमने ऐसा बनाया है, वो काफिरों पर सख्त हैं और आपस में बहुत रहम करने वाले हैं। काफिरों पर सख्त हैं और आपस में रहम करने वाले हैं का मतलब ये है कि इनका किसी से दोस्ती करना, किसी से दुश्मनी करना वो हमारी वजह से है, बस हमारे हमारी वजह से किसी से नफरत करते हैं, हमारी वजह से किसी से दोस्ती करते हैं। इनका खौफ और इनका बोग, इनके आता और इनका मना, वो हमारे लिए और कमाल ईमान की निशानी है। यह हुजूर ने फरमाया तो वो कमाल ईमान की शहादत दे रहे हैं अल्लाह तबारक व तआला। और वो ये है कि जब काफिरों पर सख्ती को कहा जाए तो वो सख्ती करते हैं। ये मतलब नहीं है कि हर मौके पर हर वक्त में काफिर पर सख्ती करना ये सहाबा की आदत थी या अल्लाह को पसंद है, ऐसा नहीं है वो बात। जिस वक्त काफिरों पर सख्ती करने का टाइम हो उस वक्त नरमी करना गलत है। मैदान जंग है, लड़ाई का वक्त है, मुहारबा चल रहा है, उस वक्त आप ढीलापन करेंगे, नरमी करेंगे तो फिर जंग कैसे होंगी। अल्लाह ताला का दुश्मन होने की हैसियत से सामने आ गया और अल्लाह कह रहे हैं कि मेरा दुश्मन है तो इस पर अपनी ताकत लगा दे। अब अगर आदमी के अंदर नरमी, आदमी नरमी करेगा तो वो उसने अल्लाह के लिए तो उसके साथ में लड़ाई की नहीं फिर। तो इसलिए ये मतलब नहीं है इस बात का कि सहाबा कभी काफिर के साथ में नरमी करते ही नहीं थे। जब सख्ती करने का हुक्म होता अल्लाह की तरफ से उस वक्त वो सख्त होते थे, और ये ईमान के कमाल की बात होती है। वरना कुरान करीम में दूसरी जगह पर अल्लाह ने फरमाया कि ला यनहाकुमुल्लाहु अनिल लजीन लम युकातिलूकुम फिद्दीन वलम युखरिजूकुम मिन दियारिकुम अन तबर्रूहुम वतुक्सितू इलैहिम। अल्लाह पाक तुमको नहीं रोकता है उन लोगों से जो कि तुमसे लड़ नहीं रहे हैं और तुमको तुम्हारे घरों से निकलने पर मजबूर नहीं कर रहे हैं, तुम्हें नहीं रोकता है अल्लाह पाक कि तुम उनके साथ अच्छा सलूक करो और तुम उनके साथ में इंसाफ करो, इससे नहीं रोकता अल्लाह पाक तुमको। यही वजह है कि सहाबा अच्छा बर्ताव करते थे, अच्छा सलूक करते थे, बे इंतहा नर्म थे। जहां पर सहाबा गए उनके अखलाक से मुतासर हो गए लोग इस्लाम में दाखिल हो जाते थे, उनकी माशरत से मुतासर हो गए लोग इस्लाम में दाखिल हो जाते थे। किसी की तकलीफ उनको देखी नहीं जाती थी, हमदर्दी करते थे, गमगुसारी करते थे, पड़ोसियों के साथ अच्छा सलूक करते थे। काफिर पड़ोस में होता, यहूदी पड़ोस में होता, ईसाई पड़ोस में होता तो उसको हदिये तोहफे भेजे जाते थे, जनाब रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम खुद भेजते थे। पड़ोस में यहूदी थे, अच्छा सालन बन गया, अच्छा खाना बन गया तो हुजूर सल्लल्लाहु अलैहि वसल्लम के घर से खुद जाता था, मेरे पड़ोसी हैं उनकी रियायत करो। पड़ोसियों के साथ में मिलजुल के रहना, मिलनसारी के साथ में रहना ये एक बिल्कुल अलग चीज़ है। नॉर्मल हालत में काफिरों के साथ में अच्छा बर्ताव करना यह बिल्कुल अलग चीज़ है, और सहाबा भी करते थे। कुरान करीम में ये जो कहा गया कि अशिद्दा वल कुफार, काफिरों के मुकाबले में ये सख्त होते हैं, जब उनको काफिरों के मुकाबले में सख्ती की जरूरत पड़ती है और उनको हुक्म दिया जाता है तो, और जाहिर है कि वो कब होता है सबको मालूम है कि उसका एक खास मौका होता है, महल होता है जब वो लड़ने पर आ जाए। और रुहमा उबैनहुम, और आपस में वो इंतहाई नर्म दिल और कुर्बानी देने वाले, इशार करने वाले, हमदर्द, बही खा, हर ईमान वाला दूसरे ईमान वाले के साथ रहमदिल होना जरूरी है, नरम होना जरूरी है, इशार और कुर्बानी के उसकी राहत का एहतमाम करें। आप सबको मालूम है कि हजरत साहबा में अल्लाह पाक ने कैसी इशार और कुर्बानी और हमदर्दी पैदा फरमा दी थी। एक वक्त वो था कि जो एक दूसरे के खून के प्यासे थे, और फिर एक वक्त ऐसा आया कि एक दूसरे के लिए जान देने वाले हो गए उसकी राहत रसानी के वास्ते। मैदान जंग में भी पड़े हुए हैं और जख्मी भी हो गए हैं और जानकनी का आलम है, प्यास की शदीद जरूरत है और पानी का तकाजा भी हो रहा, लेकिन बाजू से आवाज आ गई पानी की तो कहा कि मुझे तो मरना ही है, मैं मर जाऊंगा, इसको पिला दो बाजू वाले, प्यास से भी मरना ही है, बगैर प्यास के भी मरना है। उस वक्त में भी वो शूर काम करता था, वो लोगों का, उसको पिला दो। वहां गए तो तीसरे ने आवाज दे दी, उन्होंने कहा कि उसको पिला दो। वो जाने तक वो बेचारा पीने के काबिल ही नहीं रहा, सही इंतकाल कर चुके थे। तो वो सहाबी ने सोचा कि मैं अपने दूसरे आदमी को पिला दूं, वहां आए तो वो इंतकाल कर चुके थे। उन्होंने सोचा कि पहले आदमी को पिला दूं, वहां आए तो वो इंतकाल कर चुके थे। कटोरे में पानी जैसा का वैसा रहे, ऐसी इशारों कुर्बानी आ गई। हुजूर सल्लम ने मुआकात करा दी सहाबा की, मुहाजिरीन और अंसार की, एक दूसरे के हकीकी भाइयों से ज्यादा थे, जिनकी जिनके साथ में हुजूर ने भाई, जिनको जिनके साथ में भाई बना दिया। ये तो जनरली सभी चाहते थे, लेकिन जिसको जिसके साथ में भाई बना दिया वो बिल्कुल दूसरे कबीले का, दूसरे खानदान का, दूसरे इलाके का, सब चीज दूसरी उसकी, लेकिन ऐसा भाई था वो कि हकीकी भाई भी कुछ भी नहीं उसके साथ, ऐसे एक दूसरे के साथ हमदर्दी करने वाले थे। असल ये है कि मुसलमानों में ये सिफात आना जरूरी है। आज देखो क्या हो रहा, महाजिर गैर महाजिर में जो झगड़ा पंचायत है, आज ही अखबार सुन रहे थे, हम न्यूज सुन रहे थे, बैठे बैठे बता रहे थे खबर में, सब जो लोग अपने को महाजिर बोलते हैं उन्होंने मार दिया उनको, जो अपने को गैर महाजिर बोलते हैं, जो गैर महाजिर बोलते हैं वो मार दिया उनको, जो महाजिर बोलते हैं चलते रहता। मुहाजिर और अंसार का एक कॉन्सेप्ट है इस्लाम में कि जिसने अल्लाह के लिए जगह छोड़ी, और अंसार का मतलब जिसने अल्लाह के लिए हेल्प की। मुहाजिर के लिए यह है कि उसने कुर्बानी दी हुई है ईमान की हिफाजत के लिए, दीन की हिफाजत के लिए। انصار کے لیے یہ ہے کہ اس نے قربانی دی ہے اپنے بھائی کی مدد کی ہے ایمان کی حفاظت کے لیے اللہ کو راضی کرنے کے لیے. یہ جذبہ جب تک مسلمانوں میں نہیں آئے گا ایسی ہمدردی بھائی خواہی کا تو کامیابی ان کے قدم کہاں سے ملیں گی. رحماء بینہم تراہم رکعاً سجدا تم ان کو دیکھو گے کہ وہ رکوع میں اور سجدے میں ہوں گے. صحابہ کے بارے میں اللہ نے فرمایا کہ اندر سے ان کی صفتیں یعنی ان کا اعتقاد اور ان کا ایمان کی طاقت ایسی تھی کہ جس سے اللہ نے نفرت کرنے کو کہا سخت ہونے کو کہا اس سے بالکل سخت, ایسے کہ بیٹا باپ کے مقابلے میں سخت. یہی تو ہوا صلح حدیبیہ میں بھی تو ایسے ہی ہوا. اور جناب والا باپ بیٹے کے مقابلے میں بھائی بھائی کے مقابلے یہ سب رشتے دار تھے آپس میں آمنے سامنے جو لڑنے کے لیے آئے تھے وہ سب بھی رشتے دار تھے ان کے, تو اتنے سخت ایک دوسرے کے جس کی کوئی حد نہیں. اور یہ تو قوت علمی تھی ان کی یعنی دل کی صفات کے اعتبار سے, اور قوت عملی کا یہ حال تھا کہ باوجود ان تمام قربانیوں وغیرہ کے عمل میں کسی قسم کی سستی نہیں تھی. تراہم رکعاً سجدا جب تم ان کو دیکھتے تو رکوع میں دیکھتے یا سجدے میں دیکھتے, دیکھیں گے تم ان کو رکوع کی حالتوں میں سجدے کی حالتوں میں. یبتغون فضلا من اللہ ورضوانا چاہتے ہیں اللہ تبارک و تعالیٰ کے فضل کو اور اللہ تبارک و تعالیٰ کی خوشنودی, اللہ کی رضا اور خوشنودی کو حاصل کرنے کے لیے لگے ہوئے ہیں کام میں. عبادت کثرت سے کرنے کا اہتمام, یہ نہیں کہ بھائی کام بہت کر رہے ہیں لہٰذا عبادت میں سستی کر دیں, ایسا نہیں تھا. باللیل رہبانا وبالنہار فرسانا پورا پورا دن گھوڑے کی پیٹھ پہ میدان جنگ میں محنت کرنے کے باوجود رات میں پوری پوری رات کھڑے ہو کے عبادت کرنے کا ذوق تھا. عجیب لوگ تھے, کیسی مخلوق دنیا میں آئی تھی کہ نہ پہلے کبھی آئی نہ قیامت تک ایسی آنا آسان ہے. یعنی پورا کام کیا ہو رہا ہے, جہاد کا ہو رہا ہے اور بغیر کھانے پینے کے بھوک اور پیاس میں ہو رہا ہے, گرمیوں میں ہو رہا ہے, وسائل نہیں ہے. کتنا بڑا کام ہے, کتنی بڑی قربانی ہے. اب دن کے اندر تو گھوڑوں کے پیٹ پہ ٹائم گزر گیا تو بولے یہ تو مخلوق کے ساتھ معاملہ تھا, کام اللہ ہی کا لیکن ہے مخلوق کے ساتھ ڈیلنگ کسی طرح کی بھی ہو. رات میں تو خالص اللہ تبارک و تعالیٰ کے ساتھ یکسوئی سے عبادت ہونا چاہیے. باللیل رہبانا اللہ نے فرمایا کہ تراہم رکعاً سجدا یبتغون فضلا من اللہ ورضوانا سیماہم فی وجوہہم من اثر السجود ان کے علامات ان کے چہروں سے سجدے کے اور عبادت کے ظاہر ہو جاتے تھے, ظاہر نظر آتے تھے. صحابہ کا حال یہ تھا کہ ان کی عبادت کا خاص اثر ان کے چہروں پہ نمایاں تھا. کہ بزرگوں نے فرمایا ہے کہ جب کوئی آدمی بہت عابد زاہد ہوتا ہے خاص طور پر راتوں میں عبادت کرنے والا ہوتا ہے تو اس کی شکل صورت کو دیکھتے ہی اندازہ ہوتا ہے کہ یہ آدمی عبادت گزار ہے. ایک نور ہوتا ہے وہ جو مومن کو سمجھ میں آ جاتا ہے اور وہی یہاں پہ مراد مفسرین لیتے ہیں. یہ مطلب نہیں کہ سجدہ زمین پر زیادہ کرنے کی وجہ سے پیشانی میں گٹھا پڑ گیا وہ مراد نہیں ہے. عام مفسرین فرماتے ہیں کہ یہ مراد نہیں ہے, دفعہ وہ بھی ہو جاتا ہے بعض مرتبہ لیکن یہ نہیں ہے مراد اس کی. بلکہ ہم نے بہت سے ایسے بزرگ دیکھے ہیں بہت پابند اور بہت زیادہ عبادت گزار لیکن بالکل بھی ان کی پیشانی پہ گٹھا نہیں تھا. کیونکہ پیشانی پہ گٹھا ہونے کے لیے تو یہ ہے کہ ذرا زور سے رکھنا ذرا گھسنا اس کو تو ہوتا ہے وہ. اور بعض بزرگ ایسے ہوتے ہیں انتہائی ادب سے سر رکھنے کے عادی ہوتے ہیں. ہم نے اپنے شیخ حضرت جلال آبادی رحمۃ اللہ علیہ کو دیکھا کہ انتہائی ادب سے احترام سے سر رکھتے تھے آہستہ سے پورا, تو وہاں پہ گٹھا نہیں ہوئے گا مگر عبادت کی شان تھی ان کی, بہت عبادت گزار تھے. تو سیما ہوں کہ وجوہ من اثر سجود کا مطلب مفسرین لکھتے ہیں کہ کثرت عبادت ان کی ذات سے نمایاں تھی, بالکل دیکھتے ہی سمجھ میں آ جاتا تھا کہ یہ آدمی خدا طرف ہے, اللہ کے لیے رونے والا ہے, اللہ سے ڈرنے والا ہے, اللہ کی عبادت کرنے والا ہے, فوراً سمجھ میں آ جاتا تھا اور آ جاتا ہے. ذالک مثلہم فی التوراۃ و مثلہم فی الانجیل ان کی مثال تورات میں, ان کی یہ صفت تورات میں بیان کی گئی ہے اور ان کی مثال تورات اور انجیل میں بیان کی گئی ہے. بعض مفسرین فرماتے ہیں کہ مثلہم فی التورات مثلہم فی الانجیل ایک جملہ ہے کہ یہ جو حالت صحابہ کی ہے کہ اشداء الکفار رحماء بینہم تراہم رکعاً سجدا سیماہم فی وجوہہم من اثر السجود وغیرہ وغیرہ, یہ تورات میں بھی ان کے حالات بیان کیے گئے ہیں تفصیل سے اور انجیل میں بھی بیان کیے گئے ہیں. اور بعض مفسرین فرماتے ہیں کہ تورات میں یہ حالات بیان کیے گئے ہیں اور آگے کی بات انجیل میں بیان کی گئی ہے, تو وہ مثلہم فی الانجیل کا تعلق آگے سے ہے. انجیل میں صحابہ کی صفت یہ بیان کی گئی ہے کہ قذر عین اخرج شفعہ فآزرہ فاستغلظ فاستوى علی سوقہ, جیسا کہ کھیت کا پودا اپنی کوپل نکالتا ہے جو انتہائی باریک نحیف پیلا کمزور ہوتا ہے, پھر اس کے بعد میں وہ بڑھتا ہے, پھر اس کے بعد میں وہ سخت ہوتا ہے تناور ہوتا ہے اور مضبوط ہو کے اپنی تنے پر کھڑا ہو جاتا ہے. بالکل پودا ابتدائی حالت میں نرم ہوتا ہے نازک ہوتا ہے, ہوا ادھر ادھر اس کو ہلاتی رہتی ہے, پھر بڑھتا رہتا ہے اس کے بعد وہ بالکل تنے کی شکل میں مضبوط ہو جاتا ہے. ان کی یہ مثال صحابہ کی انجیل میں بیان کی گئی ہے. یعجب الزراء کہ دیکھنے والے کو کاشتکار کو بہت ہی پسند آتا ہے. اللہ نے صحابہ کو ایسا اس لیے بنایا لِيَغِيظَ بِهِمُ الْكُفَّارَ، تاکہ اس کے ذریعے سے کافروں میں اور غصہ بڑھا دیں اور ان کو خوب اور جلن ہو، یعنی جتنا وہ جلتے ہیں اتنا ان کو اللہ نے بڑھا دیا، جتنا ان کو جلن ہوتی ہے اتنا ان کو اللہ پاک نے ترقی دے دی. وعد اللہ الذین آمنوا وعملوا الصالحات، وعدہ فرمایا ہے اللہ پاک نے ایمان لانے والوں اور عمل صالحہ کرنے والوں کے لیے ان میں سے مغفرت کا اور اجر عظیم کا. حضرت صحابہ کی تعریف پر مشتمل ہے، جس وقت حضرت صحابہ کے حالات اور صفات عرض کیے گئے تھے تو اس موقع پر یہ آیت کی تشریح اس روشنی میں کی گئی تھی صحابہ کے فضائل وغیرہ کے سلسلے میں. اب وقت نہیں رہا چونکہ ہو چکی ہے اس قدر سے ایک معنی میں، تو یہاں پر اتنی بات کافی ہے کہ اللہ تعالیٰ نے پھر جیسے حضور پاک صلی اللہ علیہ وسلم کی رسالت کی گواہی دی، ایسے ہی حضرات صحابہ رضی اللہ عنہ اجمعین کی فضائل اور تعریف بیان فرمائی ہے. اسی لیے ہمارے پاس اہل سنت والجماعت کے پاس یہ ہے کہ صحابہ بہت قابل احترام ہیں، تنقید ان پر نہیں کرنی چاہیے، بدگمانی ان سے نہیں رکھنا چاہیے، محبت ان سے کرنا ضروری ہے، ان کے معاملات جو اختلافی قسم کے ہیں اس میں دخل نہیں دے سکتے، اس میں لب کشائی نہیں کر سکتے، اللہ نے ان کو معاف فرما دیا ہے اگر کسی سے کوئی لغزش ہو بھی گئی ہے تو. اور پھر اللہ تبارک و تعالیٰ نے ان کو حضور صلی اللہ علیہ وسلم کی صحبت کے لیے منتخب فرمایا، اس کی موافق ان کی تربیت فرمائی، انہوں نے قرآن حدیث کو صحیح سمجھا، انہوں نے قرآن حدیث کو صحیح منتقل فرمایا. ہم ان کے قرآن حدیث کے سمجھنے پر اعتماد کریں گے کہ جو کچھ انہوں نے سمجھا ہے وہ صحیح ہے، اگر کچھ ہماری سمجھ میں آیا کچھ ان کی سمجھ میں آیا ہوا ہے تو ہم اپنے سمجھ کو صحیح نہیں بتائیں گے، ان کی سمجھ کو صحیح بتائیں گے. یہ سب اہل سنت والجماعت کا عقیدہ اس معاملے میں پایا جاتا ہے. حضور نے فرمایا کہ جو صحابہ سے محبت کرے گا اس نے گویا مجھ سے محبت کی، اور جو ان سے نفرت کرے گا اس نے گویا مجھ سے نفرت کی. میری دشمنی کی وجہ سے کوئی میرے صحابی سے دشمنی کرتا ہے، اس وجہ سے ہم سارے صحابہ سے جس میں اہل بیت بھی ہیں اور دوسرے صحابہ بھی ہیں محبت بھی کرتے ہیں، ان کو معیار حق مانتے ہیں، ان پر تنقید نہیں کرتے، ان پر اعتراضات نہیں کرتے، ان کی تحقیر نہیں کرتے، اور ان کے آپس کے معاملات میں ہم زبان نہیں کھولتے، ایسی زبان نہیں کھولتے کہ جس کی وجہ سے ان پر کوئی اعتراض اور تنقید لازم آئے. یہ ہمارے عقائد میں سے ہے اور یہ قرآن پاک اور احادیث مبارکہ سے ثابت ہے کہ ایسا کرنا ان کے لیے ضروری ہے. جب اللہ تبارک و تعالیٰ نے ان کے لیے رضوان کی خوشخبری دے دی کہ میں ان سے راضی ہو گیا، تو اللہ جس سے راضی ہوتا ہے اس پر کبھی بھی ناراض نہیں ہوں گا. یہ دلیل ہے کہ ان کا خاتمہ ایمان پر اور وہ اللہ کے یہاں بخشے ہوئے ہیں. بہت سے صحابہ کی بہت سی فضیلتیں الگ الگ اللہ پاک نے بیان فرمائی، اور بحث تو مجموعی سارے صحابہ اس فضیلت میں آ جاتے ہیں، اس وجہ سے سب کے لیے یہ فضیلت ہے. حتیٰ کہ اللہ نے حضرات صحابہ کے فضائل تورات میں بھی بیان کیے ہیں، صحابہ کے فضائل اور ان کی صفات انجیل میں بھی بیان کیے، پچھلے اور کتابوں میں بھی بیان کیے، اور قرآن پاک میں بھی اللہ پاک نے ان کے تذکرے ان کا ذکر فرمایا ہے. اس لیے صحابہ تو سارے کے سارے حق پر ہیں، صحابہ کے بعد گروپ ہیں. وہ جو مسلمانوں کے اندر 73 فرقے ہو جائیں گے بلکہ حدیث میں ہے نا، تو مسلمانوں میں جو 73 فرقے ہوں گے وہ صحابہ کے بعد اپلائی ہوتی ہے وہ چیز. کیونکہ 73ویں فرقے کے بارے میں جب حضور سے پوچھا گیا کہ وہ کون سا ہے جو نجات پانے والا ہے، تو حضور نے فرمایا کہ جس پر میں اور میرے صحابہ ہیں، جس پر میں اور میرے صحابہ ہیں وہ فرقہ جو ہوگا وہ نجات پائے گا، دوسرے نجات نہیں پائیں گے. تو اس کا مطلب یہ ہوا کہ صحابہ تو پورے کے پورے الگ ہیں اس 73 فرقوں سے، وہ تو خود ہی معیار ہیں، کہ دوسرے کو یہ دیکھنا پڑے گا 72-73 والوں میں سے کہ کون ان کے موافق ہے کون سے نہیں. اس لیے اہل سنت کا مسلک ہے الصحابہ کلہم عدول، صحابہ پورے کے پورے انصاف والے، پورے کے پورے ثقہ، اور پورے کے پورے قابل احترام ہوتے ہیں. اللہ تبارک و تعالی ہم سب کو اس کے انوار و برکات نصیب فرمائے، اور جیسے حضرات صحابہ کی ایمان کی کیفیات تھیں ان کا کچھ حصہ ہمیں بھی اللہ پاک نصیب فرمائے، اور جیسے ان کے اندر اطاعت اور فرمانبرداری اور حق ماننا اور اس کی اتباع کرنا تھا، اللہ پاک اس کا حصہ ہمیں بھی نصیب فرمائے. اللهم صل علی سيدنا مولانا محمد وعلى سيدنا مولانا محمد وبارك وسلم. ربنا ظلمنا انفسنا وان لم تغفر لنا وترحمنا لنكونن من الخاسرين. اللهم انك عفو كريم تحب العفو فاعف عنا يا كريم. اللهم ات نفوسنا تقواها وزكها انت خير من زكاها انت وليها ومولاها. اللهم جنبنا فواحشنا وظهرنا وما بطن وبارك لنا في اسماعنا وابصارنا وقلوبنا وازواجنا وذرياتنا وتب علينا انك انت التواب الرحيم. یا اللہ ہمارے گناہوں کو معاف فرمائیے، ہمارے فتاؤں سے بڑے گزر فرمائیے. اے اللہ ہر قسم کے چھوٹے بڑے گناہ سارے معاف فرما دیجیے. اے اللہ خلوت جلوت کے سارے گناہ معاف فرما دیجیے. اے اللہ ہم قصوروار ہیں، خطا کار ہیں، نفس و شیطان کے مارے ہوئے ہیں، اپنے فضل کرم سے آپ ہم پر فضل فرما دیجیے اور ہمارے گناہوں کو مت دیکھیے. اے اللہ ہم سب کو معاف فرما دیجیے، صحابہ کی برکت سے معاف فرما دیجیے، اپنے نبی پاک صلی اللہ علیہ وسلم کی برکت سے معاف فرما دیجیے. اے اللہ اس قرآن حدیث کی فہم ہمیں نصیب فرما دیجیے، جو ہمارا درد ہے اللہ اس کو قبول فرمائیے، اس میں برکت عطا فرمائیے، اس میں شرکت کرنے والوں پر رحمت نازل فرمائیے، ان کی پریشانیوں کو دور فرمائیے. اے اللہ دنیا اور آخرت کا خیر مقدر فرمائیے، بھلائی نصیب فرمائیے. اے اللہ آزمائشوں سے امتحانات سے محفوظ فرمائیے. مولا ہم بہت کمزور ہیں، ضعیف ہیں، آزمائش اور ابتلا کے قابل نہیں ہیں، اے پاک پروردگار آپ ہماری حفاظت فرمائیے اور ہر قسم کے امتحان سے ہمیں محفوظ فرمائیے، اور محض اپنے فضل سے ہمیں بخش دیجیے، اپنے کرم سے ہمیں نواز دیجیے، اے اللہ دنیا میں بھی اور آخرت میں بھی عافیت اور راحت ہمیں عطا فرمائیے، چین اور سکون کی زندگی نصیب فرمائیے، ہمارے حالات کو بنا دیجیے، ہماری پریشانیوں کو دور فرمائیے، ہماری بیماریوں سے شفا نصیب فرما دیجیے، ہمارے قرضوں کو ادا کر دیجیے، ہمارے روزگار میں ترقی عطا فرما دیجیے، اے اللہ خیر کا رحمت کا معاملہ فرمائیے، اپنے کرم سے ہماری دعاؤں کو قبول فرمائیے، وصلی وسلم وبارک علی سیدنا مولانا محمد وعلی واصحابہ اجمعین، رحمۃ